الشيطان الرجيم. بسم الله الرحمن الرحيم.
الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحيم. السلام عليكم، كيفي ام سب؟ آپ سب کو میری آواز آ رہی ہے؟ الحمد للہ، امید آپ سب خیر و عافیت سے ہوں گے. اللہ سبحانہ و تعالیٰ سب کو اپنے خیر و عافیت میں رکھے، آمین. انشاءاللہ پہلے ہم دعا کرتے ہیں. نحمدہ و نصلی علی رسولہ کریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی ربنا زدنا علما اللہم فقہنا فی الدین اللہم وتقبل ورزقا طيبا اللهم وفقنا لما تحب وترضى آمين. الحمد لله. جی، کیسا گزرا آپ کا ویکینڈ؟ اچھا گزرا، بزی گزرا؟ آپ سب کو آواز آ رہی ہے؟ جی الحمد للہ، علی کل حال میں بھی خیریت سے ہوں الحمد للہ. کیسا چل رہا آپ کا کورس؟ جی الحمد للہ، اچھا گزرا، بزی گزرا؟ الحمد للہ. آگے دیکھیے نا کہ کتنی تیزی سے وقت گزرتا جاتا ہے نا. ابھی سال جیسا لگتا ہے شروع ہوا ہے، اور ایسا لگ رہا ہے کہ کتنا تیزی کے ساتھ الحمد للہ سپٹمبر اسٹارٹ ہوا ہے، اور آپ یہ دیکھیے کہ لگتا ہے اینڈ ہو رہا ہے منتھ کا نا. تو بہت تیزی سے ٹائم گزر رہا ہے نا. بس اللہ تعالیٰ مجھے اور آپ کو ان وقت کی قدر کہنے والا بنا دینا الحمد للہ. ایک چھوٹی سی آپ سے بات شیئر کرنا چاہ رہی تھی، آپ سنیں گے اگر آپ کے ساتھ شیئر کی جائے تو؟ جی الحمدللہ. بہت چھوٹی سی ہے تو بہت اہم بات، اور آپ کو پتہ ہی ہے کہ ہمارے اسلاف نے اپنے وقتوں کو کیسے گزارا ہے نا. لوگ ان سے جب ان کے پاس آتے تھے اور جی اور ان سے پوچھتے تھے، تو الحمدللہ کہ آپ یہ دیکھیں کہ ان کو کتنے اچھے مشورے دیا کرتے تھے نا. تو ایک چھوٹی سا ٹاپک ہے، اور الحمدللہ بہت پیارا سا ٹاپک ہے، میں نے سوچا آپ کے ساتھ شیئر کروں نا. یہ پانچ چیزیں جو آپ کو جو معصیت الہی سے دور لے جاتی ہیں، یعنی اللہ تعالیٰ کی نافرمانی سے. جو معصیت کیا ہوتی ہے؟ گناہ نا، یعنی زیادتی کرنا، ٹھیک ہے؟ تو اس سے وہ دور لے جاتی ہیں. تو ایک آدمی جو تھا وہ ایک ابراہیم بن ادہم رحیمہ اللہ کے پاس گیا. وہ بیسیکلی دلوں کے طبیب تھے, یعنی روحانی طبیب. ایک ہوتا ہے نا ڈاکٹر جو کہ آپ کے بدن کا علاج کرتا ہے, اور ایک ہوتا ہے روحانی ڈاکٹر. تو بیسیکلی جو ابراہیم بن ادہم تھے وہ روحانی ڈاکٹر تھے. اور وہ شخص آیا, اس نے ان سے کہا کہ میں بہت ہی گناہ گار ہوں, مجھے کوئی نصیحت فرمائیے نا. تو ابراہیم بن ادہم نے کہا, اگر تو پانچ چیزوں کو اختیار کر لے تو نافرمانوں کی سب سے نکل جائے گا. سبحان اللہ, یعنی اگر تم نے یہ پانچ چیزیں کر لی تو تم اللہ تعالیٰ کے جو نافرمانی کے جو صف ہے اس میں سے نکل جاؤ گے. وہ شخص پہلے ہی نصیحت کا بڑا شوقین تھا, فوراً بولا آپ جو کہنا چاہتے ہیں بیان کریں. تو پھر ابراہیم بن ادہم نے فرمایا, جب تو پہلی کیا بات کی نافرمانی کا ارادہ کرے تو اس کا رزق مت کھا. پہلی بات نا, یعنی آپ دیکھیں کہ اس آدمی کو بہت تعجب سا سوال ہے نا, بہت تعجب سا کہ سوال کیا نا, یہ بات آپ کیسے کہہ سکتے ہیں, رزق تو اللہ تعالیٰ کی جناب سے ملتا ہی ہے. فرمایا, جب تمہیں اس بات کا علم ہے تو کیا تجھے یہ بات زیب دیتی ہے کہ تو اس کا دیا ہوا رس بھی کھائے اور اس کی نافرمانی بھی کرے؟ وہ بولا, آئندہ نہیں کروں گا. دوسری چیز بتائیں. فرمایا کہ جب تو اللہ کی نافرمانی کرنا چاہتا ہے تو اس کی زمین پر مت رہو. اس آدمی نے اب کی بار پہلے سے زیادہ تعجب کیا اور بولا, ابراہیم آپ یہ بات کیسے کہہ سکتے ہیں جبکہ زمین تو ساری کے ساری اللہ تعالیٰ کی ہے؟ فرمایا, جب تو جانتا ہے تو ناروا کہ تو اس کی زمین پر رہے اور اس کی نافرمانی بھی کرے. وہ بولا, اب نہیں کروں گا. تیسری بات بتائیے. فرمایا, جب تو اللہ تعالیٰ کی نافرمانی کا ارادہ کرے تو ایسی جگہ چلا جا جہاں تجھے رب نہ دیکھ سکے. اس نے کہا, ابراہیم یہ کیا بات ہوئی, رب تو پوشیدہ مخفی تمام سرائے کو جانتا ہے, اور اندھیری شب میں کالے پتھر پر سیاہ چونٹی کے رینگنے کی آواز تک سن سکتا ہے. فرمایا, جب تجھے معلوم ہے تو پھر اس کی نافرمانی انتہائی غیر مناسب ہے. وہ بولا, میں نہیں کروں گا. چوتھی بات بتائیے. فرمایا, جب تیرے پاس ملک الموت روح قبض کرنے کے لیے آئے تو اس سے کہنا, مجھے مہلت دے دو اور اتنا وقت میری موت مؤخر کر دو. وہ بولا, یہ کیسے ہو سکتا ہے؟ فرمانے باری تعالیٰ ہے کہ جب تم کو اس کا علم ہے تو پھر نجات کی امید کیسے رکھ سکتا ہے؟ آپ سوچیے, اس نے کہا بات درست ہے. پانچویں بات بتلائیے. فرمایا, جب تیرے پاس جہنم کے فرشتے آئیں تو انکار کر دینا, ان کے ساتھ نہ جانا. جو ہی اس آدمی نے پانچویں بات سنی تو رونے لگا اور بولا, اے ابراہیم بس کافی ہے, میں اللہ تعالیٰ سے بخشش مانگتا ہوں اور تائب ہوتا ہوں. پھر اس نے عبادت و اطاعت کی اختیار کر لیا حتیٰ کہ دنیا سے چلا گیا. جی, وائس بریک ہو رہی ہے, سب کے لیے بریک ہو رہی ہے. سبحان اللہ, آپ یہ دیکھیے کہ کتنا پیارا انداز ہے نا سکھانے کا. ایک ہوتا نا انداز ہوتا ہے نا کہ آپ جیسے ایک ہوتا نا شعور کو جگایا نا, کہ انسان سوچے تو سوال کتنی زیادہ اس انداز سے اس نے کیے کہ اس کے شعور کو جگا کے اس کو اللہ تعالیٰ کی عظمت, اس کی جو جسے کہا جائے معرفت ہے, اللہ تعالیٰ کی جو ایک وحدانیت ہے, یعنی اللہ تعالیٰ کی صفات کا بیسیکلی اس کو دکھا دیا, مطلب اس کو سمجھا دیا کہ مطلب کتنی اچھے انداز باتوں کی نصیحت کی جو کہ اس کو معصیت الہی سے باز رکھیں گی نا. تو الحمدللہ ہم آتے ہیں لیکن اس کی نافرمانی کرتے ہیں. ہم سب بھی الحمدللہ اللہ تعالیٰ کی زمین میں رہتے ہیں. جی, فور نمبر کیا تھا؟ جی, میں نے کہا تھا فور نمبر, جب تیرے پاس ملک الموت روح قبض کرنے کے لیے آئے تو اس سے کہنا, مجھے ابھی مہلت دے دو اور اتنا وقت میری موت مؤخر کر دو. یہ تو اس نے کہا, یہ کیسے ہو سکتا ہے؟ ہم میں سے کسی کی طاقت ہے کہ جو ملک الموت کو یہ بات کہہ سکے؟ نہیں کہہ سکتا نا. تو پھر جسے کہتے ہیں قرآن میں بھی آتا ہے کہ جب انسان کی اجل آ جائے گی تو نہ آگے بڑھ سکے گا ٹائم, نہ پیچھے ہٹ سکے گا نا. تو فرمایا, جب تو اس کا علم رکھتا ہے پھر نجات کی امید کیسے رکھ سکتا ہے نا. تو کہنے کا مقصد کیا ہے کہ آپ دیکھیں نا, میں اور آپ اللہ کی زمین میں رہتے ہیں, اللہ کا دیا ہوا رزق کھاتے ہیں, اللہ تعالیٰ کے ہم گناہ کرتے وقت بندوں کا احساس تو بہت کرتے ہیں کہ میری نماز اگر کوئی کمرے میں آ جائے, اگر آپ کو پتہ چل جائے اور آپ کو ہلکا سا, آپ کچھ نہ کچھ اپنے آپ کو تھوڑا سا کانشیس ضرور کر لیتے ہیں, اکثر ہوتا ہے اسپیشلی بچوں کے اندر تو یہ بہت ہوتا ہے. کہاں آپ سوچئے کہ اللہ تعالیٰ کی بصیر ہونا ہمیں سمجھ نہیں آتا نا, کہ وہ تو ہر جگہ سے ہمیں دیکھ رہے ہیں نا, اور پھر یہ کہ ہم کہیں ایسی جگہ جا ہی نہیں سکتے کہ جہاں اللہ تعالیٰ کی, جسے کہا جائے کہ اللہ تعالیٰ ہمیں نہ دیکھ سکے, یا ملک الموت کو ہم کہہ سکیں کہ بھائی ابھی ٹائم دے دو, یا جہنم سے کہہ دیں کہ بھائی ہم نہیں جائیں گے فرشتوں کے, ہمیں نہیں جانا نا. تو بس اللہ تعالیٰ ہمیں اپنی اطاعت گزار بنا لے نا. جی مقرر وقت ہے, بالکل الحمدللہ. تو اللہ تعالیٰ مجھے اور آپ کو بعمل بنائے. اور آپ یہ دیکھیے, بہت پانچ باتیں لیکن بہت اہم ہیں, لیکن اصل بات ہے نا کہ جو ابراہیم بن ادہم ہے, انہوں نے جو روحانی ڈاکٹر ہے, تو آپ دیکھیے جو ڈاکٹر ہوتا ہے وہ تزکیہ کس انداز سے کرتا ہے نا, جس کا اپنا تزکیہ ہوا ہوتا ہے نا, تو پھر اس کو تزکیے کا انداز بھی آتا ہے کہ کیسے سوال کو ابھار کے اس سائن جو شخص آیا اس کی اصلاح بھی کر دی, اور اس کو بات سمجھ میں بھی آ گئی, اور اس نے اطاعت و فرما برداری اختیار کر بھی لی اور اس دنیا سے چلا گیا. تو اللہ تعالیٰ ہم نے بھی یہ بات سن لی ہے, مجھے اور آپ کو بھی اللہ تعالیٰ اطاعت کرنے کی توفیق عطا کر دے, اور ہماری بھی موت اس حال میں آئے کہ اللہ تعالیٰ ہم سب سے راضی ہونا. آمین. جی اٹینڈنس کے لیے آپ سب ریڈی ہیں؟ جی کچھ یہ بتائیے. الحمد للہ, آپ کے نام لوں گی انشاءاللہ, آپ لبیک کر دیجیے گا. بسم اللہ الرحمن الرحیم. عثمہ فضل, میمونہ پروین, بشرا احمد, رابعہ اکبر, صبیحہ خان, شازیہ عامر, عینی سلیم, فضا فرحان, بدینہ محمد, سلمہ شیخ, نبیلہ عامر, فائقہ احمد, عثمہ طاہر, شمائلہ ارشد, یاسمین اقبال, زہرہ ترابی, شہناز فاطمہ, نرگس رحمان, تنویر جہاں, رخشندہ عظیم, جی مجھے ایک سیکنڈ دیجیے, نادیہ ناز, مسعودہ حسین, غزالہ شاہد, نوشین محمد, قرطن اقبال, انیس فاطمہ, سائمہ خان, چویرت عظیم, سیما خالد, ارم گلزار, عالیہ صابر, فرزانہ چودھری, نجمہ سلیم, سائمہ کرنی, عالیہ عفت, صفورہ حمید, انیلہ اطہر, خولہ زیفم, تسلیم خان, حاجرہ عظیم, ساجدہ بیگم, سید جنانی. جی مجھے امید ہے آپ سب نے اپنی اٹینڈنس مارک کر دی ہوگی. ہمارا گرامر کے سیشن ہے, ہم ریکویسٹ کریں گے سسٹر, جی ہم ریکویسٹ کریں گے سسٹر بشرا سے, پلیز اگر آپ روم میں تو اپنا ہینڈ یوز کیجیے, ہمارا گرامر کا سیشن ہے آپ کے ساتھ انشاءاللہ. آپ سب ریڈی ہیں نا گرامر کے سیشن کے لیے؟ الحمدللہ. چلیے انشاءاللہ ہم گرامر کا سیشن کریں گے سسٹر بشرا کے ساتھ. جزاک اللہ خیر کثیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ, کیسے آپ سب لوگ؟ الحمد للہ میں شیخ محمد رضی اللہ الرحمٰن الرحیم اور تشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی رب زدنی علما رب زدنی علما رب زدنی علما. اوکے, آپ لوگ پہلے اپنے ہوم ورکس کھولیں. ہوم ورکس ہم لوگوں نے مبتدا اور خبر والا جو ہوم ورک تھا اور پیراگراف, وہاں سے ہم اسٹارٹ کرتے ہیں, کیونکہ بہت سارے پریویس ہوم ورکس تھے جو میں نے نہیں چیک کیے تو اس میں کچھ مسٹیکس ہیں. آپ لوگ اپنے ہوم ورکس اوپن کر لیں, مبتدا خبر والے جن میں آپ کے پاس ایک پیراگراف بھی تھا, وہاں سے ہم اسٹارٹ کریں گے. جو کسی کی مسٹیک ہے وہ آپ ٹھیک کر لیں اپنی. اس میں ہمارے پاس جیسے ایک اسٹوڈنٹ نے لکھا ہوا تھا کہ جھوٹا شخص موجود ہے, اس کو انہوں نے جب ٹرانسلیٹ کیا مبتدا خبر اس کا پورا سینٹینس بنایا تو انہوں نے رجل الکذاب لکھا. تو اصل میں اس کا جو ٹھیک مرکب توصیفی بننا ہے وہ الرجل الکاذب بننا ہے, جھوٹا شخص الرجل الکاذب. الکذاب کو اگر ہم دیکھیں تو وہ اگر ہم کذاب کو دیکھیں تو وہ ہم نے جیسے کچھ سیگ کو دیکھا ہے, کچھ سیگوں کو دیکھا ہے, تو یہ جو سیگا ہے یہ مبالغے کا سیگا ہے الکذاب, تو اس لیے یہ यहाँ पर हम अर्रजुल अल्कादिब लिखेंगे, अर्रजुल अल्कादिब कादिबु मौजूद है। इसके बाद हम लोगों के पास एक और तरकीब थी जो कि तिल का मिर्वा है, तो एक स्टूडेंट ने लिखा, तो इसमें आपने जैसे तिल का जब हमारे पास आता है अस्माए इशारा, तो अस्माए इशारा हमने देखा था कि उसके साथ जब हम कोई इस्म इस्तेमाल करते हैं तो वो मारिफा होता है, तो ये तरकीब हमेशा हमारे पास मारिफा होती है, तो हमने तिलकल मिर्वाहतु लिखना है। मिर्वाहा के साथ अलिफ लाम ऐड करेंगे और कदीमतुल ये नकिरा होगा और कदीमतुल हमारी खबर होगी। इसी तरह एक तरकीब थी कि अल्लाह ताला मुत्तकियों का दोस्त है, तो अल्लाहु वलीयुल मुत्तकीन, तो इसमें एक स्टूडेंट ने इस तरकीब को शायद थोड़ा अंडरस्टैंड नहीं किया, तो ये वलीयुल मुत्तकीन जो है मुरकब इजाफी है, तो यहाँ पर उन्होंने वली को अलिफ लाम के साथ लिखा, तो हमने जो मुदाफ होता है उसको अलिफ लाम के बगैर और हल्के अराब के साथ लिखना होता है, तो इसलिए इसको वली यू लिखेंगे, अल वली नहीं होगा। ठीक है, फिर हमारे पास दो ऐसी मिस्टेक्स हैं जो राइटिंग से रिलेटेड हैं, यानी इमला की मिस्टेक्स हैं। जैसे एक स्टूडेंट ने जन्नत को ता मफ्तूहा से लिखा था, जबकि जन्ना जो है अलजन्नत ये हमारे पास ताय मरबूता से होता है, यानी गोल ता से। जन्नत ऐसे इसको हम लिखेंगे गोल ता से। ये मिस्टेक थी हमारे पास, अद्दुनिया सिजनुल मुमिनी व जन्नतुल काफिर, जन्नतुल काफिर में जन्नत को ताय मफ्तूहा से किसी स्टूडेंट ने लिखा था। और इसी तरह एक और हमारे पास सेंटेंस था, उसमें भी इमला की मिस्टेक है, अद्दुनिया मजरातुल आखिरा, मजरा को एक स्टूडेंट ने मजरा में आइन यूज होता है, उन्होंने हमजा को लिखा हुआ था, तो ये भी मिस्टेक ठीक कर लें कि मजरा होता है ना खेती, तो ये जरा से है, इसका रूट वर्ड जरा है, तो अल मजरा मजरातुल आखिरा। ठीक, इसके बाद हमारे पास एक बल्कि दो सेंटेंसेस हैं जो कि जिनमें हमारे पास मुरकब इजाफी इस्तेमाल हुआ है और मुरकब इजाफी के साथ अस्माए इशारा का भी इस्तेमाल है। जैसे हमने जब मुरकब इजाफी का टॉपिक पढ़ा था तो उसमें हमने ये चीज़ डिस्कस की थी कि अगर मुरकब इजाफी में हमारे पास अस्माए इशारा का इस्तेमाल हो मुदाफ के लिए या मुदाफ इले के लिए, तो उसमें फिर हमने अस्माए इशारा को कहाँ पुट करना है, तो इसी से रिलेटेड जुमला इस्मिया में भी हमारे पास मुरकब इजाफी में अस्माए इशारा का इस्तेमाल था। जैसे एक हमारे पास कंस्ट्रक्शन क्या थी कि हामिद का ये कलम पुराना है, एक ये सेंटेंस था जिसको आपने चेंज करना था, और ये अल्लाह के नेक बंदे हैं, एक ये सेंटेंस था। यानी इन दोनों जुमलों में हमें जो चीज़ मुश्तरक मिल रही है वो क्या है कि हमारे पास जो मुरकब इजाफी है उसमें हमारे अस्माए इशारा का भी इस्तेमाल है। लेकिन हमने जब मुरकब इजाफी का टॉपिक पढ़ा था तो उसमें हमने ये चीज़ देखी थी कि अगर हमारा जो इस्म इशारा है उसका इस्तेमाल मुदाफ इलैह के साथ हो तो हम इस्म इशारा को मुदाफ इलैह के पहले लिखते हैं, और अगर हमारा इस्तेमाल जुमले में मुदाफ के साथ हो रहा है, इस्म इशारा का इस्तेमाल मुदाफ के साथ हो रहा है, तो पहले हम मुरकबे इजाफी की तरकीब को लिखेंगे और उसके बाद हम इस्म इशारा को लिखेंगे। तो इसमें जैसे हमारे पास एक जो पहला सेंटेंस है, हामिद का ये कलम पुराना है, तो इसमें आप देखें कि हामिद का कलम, हम पहले इसकी कंस्ट्रक्शन करते हैं कि हामिद का कलम, कलम हामिद। अब यहाँ पे आप देखें कि जो ये का इस्तेमाल है वो किसके साथ हो रहा है, कलम के साथ, यानी मुदाफ के साथ, कलम हामिद, कलम की तरफ इस्म इशारा को इस्तेमाल किया गया है। तो यहाँ इस तरकीब में हमने कलम हामिद मुरकब इजाफी की एक कंस्ट्रक्शन बनाने के बाद हमने इस्म इशारा को पुट करना है, और इस्म इशारा की मुताबिकत किसके साथ होगी, قلم کے ساتھ، ٹھیک ہے؟ جو اسم اشارہ، کیونکہ ہم نے اس کی بھی ایک پورا چارٹ دیکھا تھا، جو اسماء اشارہ ہیں وہ بہت سارے ہیں، تو اس میں ہم نے کون سا اسم اشارہ اٹھانا ہے جو قلم کی مطابقت میں ہو، یعنی مذکر بھی ہو اور مفرد بھی ہو، ٹھیک ہے؟ تو اس میں قلم حامد ہذا، قلم حامد ہذا قدیم، یہ ہمارے پاس اس کی کنسٹرکشن بنے گی کہ پہلے ہم نے مرکب اضافی لکھ کے پھر ہم نے مرکب جو اسم اشارہ ہے اس کو پٹ کرنا ہے، کیونکہ اس میں ہمارے پاس جو اسم اشارہ کا استعمال ہو رہا ہے وہ مضاف کی طرف ہو رہا ہے. پھر جو نیکسٹ کنسٹرکشن ہمارے پاس تھی کہ یہ اللہ کے نیک بندے ہیں، تو اب آپ یہاں پر دیکھیں کہ اللہ کے بندے، یہ کنسٹرکشن ہے عباد اللہ، اور یہاں پر ہمارے پاس جو یہ ہے اسم اشارہ کا استعمال ہو رہا ہے وہ مضاف الیہ کی طرف ہو رہا ہے، تو اس لیے ہم نے جو اسم اشارہ ہے اس کو ہم مضاف الیہ سے پہلے رکھیں گے. سوری، یہ اللہ کے نیک بندے ہیں. یہاں پر جو ہمارے پاس اسم اشارہ کا استعمال ہے وہ بندوں کی طرف ہو رہا ہے، کیونکہ اللہ کی طرف اشارہ نہیں ہے بلکہ بندوں کی طرف اشارہ ہے، مضاف الیہ کے لیے ہی ہے. تو یہاں اس کنسٹرکشن میں بھی ہم نے پہلے مرکب اضافی کی کنسٹرکشن لکھنے کے بعد ہم نے اسم اشارہ کو پٹ کرنا ہے کہ عباد اللہ ہؤلاء الصالحون. ٹھیک ہے، اس میں ہمارے پاس سیم چیز ہے. ہاں جی، بندے مضاف ہیں، عباد اللہ میں بندے مضاف ہیں اور اللہ مضاف الیہ ہے، اللہ کے بندے، یہ ہمارے پاس مرکب اضافی کی کنسٹرکشن ہے. اس کے بعد جو ہمارا سب سے آخری ہوم ورک تھا اس کے بعد کا، جس میں ہم نے انا کا بھی استعمال کرنا تھا، کچھ سینٹینسز تھے آپ کے پاس جس میں آپ نے انا کا استعمال کرنا تھا اور لام تاکید، اس کو آپ دیکھ لیں اس ہوم ورک کو. اس میں ہم نے دیکھا تھا کہ جب ہمارے پاس جملہ اسمیہ کے شروع میں انا کا ہم استعمال کرتے ہیں تو کیا ہوتا ہے کہ جو خبر ہوتی ہے، جو مبتدا ہوتا ہے وہ اسم و انا بن جاتا ہے، تو اسم و انا کو ہم نے منسوب کرنا ہوتا ہے، حالت نصب میں رکھنا ہوتا ہے، اور جو خبر ہوتی ہے وہ حالت رفع میں رہتی ہے، جیسے کہ وہ عام جملے میں ہوتی ہے، خبر و انا بھی مرفوع ہوتی ہے. تو یہاں پہ ہمارے پاس ایک کنسٹرکشن تھی کہ ان المنافقون کاذبون، تو یہاں پر یہ والی مسٹیک بہت زیادہ ہوئی ہے کہ ان المنافقین آپ نے لکھنا تھا، تو بہت زیادہ اسٹوڈینٹس نے المنافقون لکھا ہے، کہ اس کو ہم نے حالت نصب میں چینج کرنا تھا. المنافقون حالت رفع ہے، تو اس کو جب ہم کریں گے انا اس کے سٹارٹ میں ایڈ کریں گے تو ان المنافقین کاذبون کریں گے ہم اس جملے کو ایسے. پھر اسی طرح الہکم واحد، اس میں بھی ہمارے پاس جو الہ ہے اس کو ہم نے حالت نصب میں کرنا ہے، ان الہکم لواحد، تو اس میں آپ نے ایک چیز کا دھیان رکھنا ہے کہ خبر جو ہے وہ ہماری حالت رفع میں رہے گی، جو اس خبر و انا ہے، اور جو اسم و انا ہے وہ حالت نصب میں ہوگا. تو ان الہکم لواحد، اور اسی طرح انکر الاسوات ہمارے پاس ایک کنسٹرکشن تھی، تو اس میں آپ نے ان انکر الاسوات، انکر جو را ہے اس کو نصب میں رکھیں گے، فتحہ اس کے اوپر لکھیں گے. اور ایک اسٹوڈنٹ نے بمائل کو چینج نہیں کیا، جیسے ہوا علی ذالک شہید، اس کنسٹرکشن کے سٹارٹ میں جب ہم انا ایڈ کریں گے تو انا ہو جائے گا، انا ہوا کنسٹرکشن نہیں ہوگی، بلکہ انا کے ساتھ جو ضمیر ہے وہ حالت نصب بنی ہوگی. اور اسی طرح ہوا لی حب الخیر شدید, تو انہ لی حب الخیر لشدید. یہاں پہ بھی ہم نے جو ہوا کی ضمیر ہے اس کو ہٹا کے ہو کی ضمیر انا کے ساتھ ایڈ کرنی ہے. اور اسی طرح انت رسول اللہ, اس کو جب ہم چینج کریں گے تو انکا لرسول اللہ. پھر اس میں ہم نے رسول کے اوپر فتحہ نہیں رکھی بلکہ اس کو ہم نے ضمہ ہی رکھی ہے. یہ بھی ایک اسٹوڈنٹ کی مسٹیک تھی کہ انہوں نے رسول اللہ ہی لکھا ہوا تھا. تو جو رسول اللہ ہے وہ ہمارے پاس خبر ہے, تو اس کو ہم نے جب وہ خبر و انا بنے گی تب بھی وہ حالت رکھنی ہی ہوگی. اور اس کے بعد ہمارے پاس ایک کنسٹرکشن تھی فی ذالک عبرت, اس کو ہم لوگوں نے چینج کرنا تھا انا کے ساتھ اور لام تاکید کے ساتھ. یہ جو ایکسپلینیشن کسی اسٹوڈنٹ نے مانگی ہے وہ پلیز سینٹینس بتا دیں کہ کس کی میں ایکسپلینیشن دوں. اوکے, فی ذالک عبرت. اس سینٹینس میں اب آپ دیکھیں کہ ایک چیز میں نے آپ کو بتائی تھی کہ جو ہمارے پاس جار مجرور ہے وہ کبھی بھی مبتدا نہیں ہوتا. اگر وہ سینٹینس کے سٹارٹ میں بھی آ رہا ہے تو اس کا مطلب ہے کہ خبر تقدیم کے ساتھ آئی ہے, خبر سینٹینس کے سٹارٹ میں آ گئی ہے, مبتدا کہیں بعد میں ہے. تو اس لیے یہ جو فی ذالک عبرت ہے اس میں فی ذالک ہماری جو مرکب جاری کی کنسٹرکشن ہے یہ خبر ہے, اور عبرت جو ہے یہ ہمارے پاس مبتدا ہے. اب اس میں آپ دیکھیں کہ یہاں پہ جیسے جو ہم نے کچھ کنسٹرکشن ایسی دیکھی تھیں, بہت ساری ایسی دیکھی تھیں جس میں ہمارا جو مرکب جاری تھا وہ سینٹینس کے سٹارٹ میں آ رہا تھا, تو وہاں میں نے آپ کو ایک بات بتائی تھی کہ جب ہمارے پاس اس طرح کی کنسٹرکشن آتی ہے جس میں ہمارے پاس مبتدا مؤخر ہوتا ہے تو اس میں دو چیزیں ہوتی ہیں, ایک تو یا تو جملے میں تاکید پیدا کرنی ہوتی ہے اور یا ہم نے مبتدا کو نکرہ لانا ہوتا ہے. کیونکہ اگر ہم مبتدا کو معرفہ کرنا چاہتے ہیں تو سٹارٹ میں مبتدا معرفہ ہی ہوتا ہے زیادہ تر. اگر ہماری مبتدا نکرہ ہے تو پھر ہم اس کو مؤخر کر دیتے ہیں, یعنی اگر ہم مبتدا کو نکرہ لانا تو پھر ہمیں مبتدا کو مؤخر کرنا پڑتا ہے, خبر کے بعد لکھنا پڑتا ہے, سٹارٹ میں ہم اسے نکرہ نہیں لکھ سکتے. تو اس لیے فی ذالک عبرت, یہاں پہ ہمارے پاس جو مبتدا نکرہ آئی ہے وہ اس وجہ سے کیونکہ ہم اس کو تاخیر کر دیا, ہم نے مبتدا کو بعد میں لے لیا. تو اس جملے میں جب ہم لام تاکید اور انا کو ایڈ کریں گے تو اس میں ہماری جو مبتدا ہے وہ منصوب رہے گی, بے شک وہ سینٹینس کے آخر میں ہے. تو یہ جملہ ایسے ہوگا کہ انا فی ذالک لعبرت, یعنی لام تاکید بھی مبتدا کے ساتھ آیا ہے اور جو منصوب ہے حالت نصب وہ بھی عبرہ کے اوپر ہوئی ہے, لعبرت ایسے ہی ہم اس کو لکھیں گے. اور اسی طرح ہمارے پاس ایک اور کنسٹرکشن تھی جو کہ مرکب جاری سے سٹارٹ ہو رہی تھی, وہ کیا تھی کہ فی السماوات والارض لآیات للمؤمنین. اب یہاں پہ اس سینٹینس کے سٹارٹ میں انا جب ہم ایڈ کریں گے اور لام تاکید لگائیں گے تو وہ کنسٹرکشن کیسی ہوگی, یہ اب آپ لوگ بتائیں. کیونکہ ایک اسی جیسی میں نے آپ کو بتائی ہے, ان فی ذلک لعبرت, لعبرتن فتحہ کے ساتھ حالت نصب میں, تو اس سینٹینس میں ہمارے پاس کون سی خبر ہے اور اس کو ہم نے کیسے رکھنا ہے. فی السماوات والارض آیات للمؤمنین, یہ ہمارے پاس جملہ ہے, اس کو چینج کریں گے کیسے. لآیاتن, ٹھیک ہے. اب اس میں ایک اور چیز ہم لوگوں نے جب مونس کو پڑھا تھا اور اس میں ہم نے جب مونس میں راؤنڈ تا والے کچھ مونس کرنا, الف تا ایڈ کرنا, تا مربوطہ ایڈ کرنا, اس ٹاپک میں ہم نے یہ چیز دیکھی تھی کہ الف تا کے ساتھ جب ہمارے پاس کوئی مونس آتا ہے تو وہ حالت نصب میں کس پوزیشن میں ہوتا ہے, زیر کے ساتھ ہوتا ہے. تو یہاں پہ آپ نے جب خبر رکھنی ہے لآیاتن رکھنا ہے, اس کو ہم کسرہ کے ساتھ رکھیں گے. یہ والی مسٹیک بھی بہت سارے اسٹوڈنٹ سے ہوئی ہے, تو इसको आप करेक्ट कर लें कि ये यासिन लिखेंगे हम इसको, फतह के साथ नहीं होगा, कि अलिफ ता हमेशा हालत नसब में भी जर के साथ होती है, जेर के साथ होती है। ठीक है, इसी तरह एक और कंस्ट्रक्शन थी, रब्बुहुम बिहिम यौम इज़िन खबीरुन। तो इसको एक स्टूडेंट ने इन रब्बहुम बिहिम यौम इज़िन लखबीरुन लिखा था, यानी जो खबीर है खबर इन्ना, उसको भी उन्होंने हालत नसब में ले गई थी, तो इसलिए इसको आपने लखबीरुन लिखना है बमा तन्वीन के साथ। ये हो गया आपके होमवर्क्स। अब हमारे पास जैसे हमारे पास लास्ट हम जब कुरान मजीद से तकदीर कर रहे थे तो उसमें हमारे पास एक कंस्ट्रक्शन इससे मिलती जुलती आई थी, जैसे अल्लाहु अलीमुन खबीरुन, यानी अल्लाह ताला की दो सिफात जब इकट्ठी आ जाती हैं तो वो मुरक्कब तौसीफी होता है या नहीं। तो उसमें हमारे पास इस तरह से था कि ये जो हमारे पास दो सिफाती नाम अल्लाह ताला के इकट्ठे आ जाते हैं, ये मुरक्कब तौसीफी नहीं होता, बल्कि इसको आप खबर कहते हैं, खबर ही कहते हैं। जैसे अल्लाहु अलीमुन खबीरुन, तो अल्लाह जो है वो मुब्तदा है, और खबीरुन और अलीमुन ये दोनों खबरें हैं, यानी आप इसको ये कह सकते हैं कि ये पहली खबर है फिर ये दूसरी खबर है। जैसे हमने बहुत सारे और सेंटेंसेस में देखा है कि हमारे पास इन्ना के इफेक्ट में बहुत सारे और सेंटेंसेस वाओ के इफेक्ट के साथ मिल रहे होते हैं, तो इसी से मिलती जुलती ये चीज़ है कि हमारे पास एक से ज्यादा खबर हो सकती है। तो ये अलीमुन और खबीरुन, तो इसमें हमारे पास ये दोनों जो है खबर है, खबर पहली खबर और दूसरी खबर। ये 16 और 17 की गाड़ी का आयद रोत और तस्तनवाती आया की जरूरत। ठीक है, एक मिनट आप प्लीज वेट कीजिएगा, मैं आगे जो 16 और 17 है की गाड़ी का अल्बरत। इसमें हमारे पास जुमला इस्मिया में जो हमारी खबर है फी जालिका, वो सेंटेंस के शुरू में आ गई है, और जो मुक्तदा है वो मुअख्खर हो गया इब्रतों, क्योंकि जो जार मजरूर है वो कभी भी मुक्तदा नहीं बन सकता। तो अगर वो सेंटेंस के स्टार्ट में भी आ रहा है तो हम उसको खबर ही कंसिडर करते हैं। और इसमें आप अगर तर्जुमे को थोड़ा सा अपने माइंड में रखें, यानी जो जुमले का मफहूम बन रहा है उसको एक दफा अपने माइंड में लेकर आए, तो उससे आपको ज्यादा अच्छे तरीके से अंडरस्टैंडिंग होगी कि मुब्तदा क्या है और खबर कौन सी है, यानी इसमें इबरत है। तो यानी बात स्टार्ट किस चीज की हो रही है, मुब्तदा हमारे पास वही होता है ना जो जुमले को इब्तदा कर रहा होता है, जिससे जुमले की मेन थीम होती है, जिससे जुमला हमारा शुरू हो रहा है। तो इबरत इसमें है, तो इबरत जो है ये मुब्तदा है हमारा। और फिर समावाती वल अर्दी आयातुन लिलमुमिनीन। अब यहाँ पे आप देखें कि जमीन और आसमान में बहुत सारी निशानियां हैं जो कि मोमिनों के लिए है। ये 17 जो हमारे पास सेंटेंस बन रहा है, तो इसमें जो मेन बात इब्तदा करने वाली चीज है वो निशानियां हैं, कि निशानियां हैं जमीन और आसमान में जो कि ईमान वालों के लिए। तो यहाँ पर जो हमने जब हमने इन्ना को ऐड करना है, तो इन्ना का जो असल इफेक्ट है वो मुब्तदा पे होता है, कि जब मुब्तदा इस्म इन्ना बन जाता है तो वो हालत नसब में चला जाता है। तो यहाँ पर 16 नंबर सेंटेंस पे हमारे पास जो इबरतन है इसके ऊपर इफेक्ट होगा और ये इबरतन बन जाएगा, और 17 नंबर सेंटेंस में हमारा जो इफेक्ट है वो आयात मुब्तदा है, जब ये इस्म इन्ना बनेगा तो आयात के ऊपर इफेक्ट होगा क्योंकि आयात इस्म इन्ना है, और चूंकि अलिफ ता हालत नसब में कभी भी फतहा तान के साथ नहीं होता, जो अलिफ ता है वो हालत नसब में भी दो जेरों के साथ हम उसको कसरा तनवीन के साथ लिखते हैं, तो आयातिन लिखेंगे, ला आयातिन लिल मुकमिनीन, इस तरीके के साथ हम इसको लिखेंगे। अब एक स्टूडेंट ने पूछा हुआ था कि एराबी हालत में जो मुरकबात हैं उनके जुमला इस्मिया में जो मुरकबात आते हैं उनकी एराबी हालत के हवाले से। तो एराबी हालत जो है जुमला इस्मिया में वो हमारी मुब्तदा और खबर की हालत रफ़ी होती है। तो इसमें अगर हमारे पास मुरकब तौसीफी है तो वो हमारे पास हालत रफ़ में आएगा, अगर मुरकब इशारी है तो उसमें हमारा जो अस्माए इशारा है वो तो सारे मबनी होते हैं, यानी उनके ऊपर हमारे हमें कोई फतहा कसरा या दमा नहीं नजर आ रही होती जिससे हम उनकी उनकी इराबी हालत को जज कर सकें या इराबी हालत उससे हम शो कर सकें। तो इसलिए जो हमारे अस्माए इशारा में जो मुरकब इशारी में जो अस्माए इशारा है उनको हम छोड़ के जो मुशारुन इलैह है उसको हमने हालत रफ देनी है, ज्यादा कंसंट्रेशन हमने उसके ऊपर रखनी है कि वो हालत रफ में हो। और मुरकब इजाफी में जो हम हालत रफ रखेंगे वो मुदाफ के ऊपर, क्योंकि मुदाफ इलैह किसी भी सिचुएशन में किसी भी हालत उसके ऊपर आ जाए वो हालत जर में ही रहता है, जो असल इफेक्ट होता है वो मुदाफ के ऊपर होता है। तो मुदाफ को हमने जुमला इस्मिया में अगर हमारा मुरकब इजाफी मुब्तदा है तो भी हम हालत रफ में मुदाफ को रखेंगे, और अगर खबर है तो भी हमने हालत रफ में उसकी रखी है, क्योंकि हमारा जो जुमला इस्मिया में मुब्तदा खबर है वो दोनों हालत रफ में होते हैं। इसमें जो जुमला इस्मिया है उसमें असल में जो डिफरेंस आता है वो सिर्फ एक जगह पे आता है, वो वुसअत में है, कि हमने जो मुब्तदा है उसको शुरू में जब हम रखते हैं तो हम उसको मारिफा रखते हैं, अलिफ लाम के साथ रखते हैं, और जो खबर नकिरा होती है, ठीक है। तो बाकी जो इराब है वो हालत रफ होती है दोनों की, मुब्तदा और खबर की, और अदद और जिन्स के अतबार से हमने उनको मुताबकत में रखना होता है, मुब्तदा को भी और खबर को भी, यानी अगर सिंगुलर किसी की बात हो रही है तो मुब्तदा भी सिंगुलर होगी और खबर भी वाहिद। तो इस तरीके से हमने जिन्स और अदद के अतबार से उनको मुताबकत में रखना होता है। और इसके अलावा एक और सवाल था, हाँ जी, जैसे हाजा सॉलिकुम, इसको जब हम इन्ना ऐड करेंगे तो इन्ना हाजा सॉलिकुम, इसमें हाजा की इराबी हालत। तो हमारे पास जो अस्माए इशारा होते हैं तस्निया को छोड़ के, यानी जो तस्निया के अस्माए इशारा है वो हाजानी या हाजईनी, उसमें हमारे पास अलिफ नून और या नून जो है इंडिकेशन है, अलिफ नून हालत रफ को शो करता है और या नून हालत नसब और हालत जर को शो करता है। जो तो जो तस्निया के अस्माए इशारा है उनको छोड़ के वाहिद और जमा के जो हमारे पास अस्माए इशारा है वो मबनी है। तो इसलिए अब यहाँ पर हमें अंडरस्टूड है कि यहाँ पे जो हाजा आया है वो हालत नसब में है, क्योंकि उससे बिफोर इन्ना आ रहा है, इन्ना हाजा सालिहुन, यहाँ पे हाजा हालत नसब में है। और अगर हम सिंपल जुमला इस्मिया को रखेंगे हाजा सालिहुन, तो सिंपल जुमला इस्मिया में हाजा जब आएगा मुब्तदा के तौर पर तो वो हालत रफ में होगा, उसकी हालत एक ही है, यानी वो मबनी है तो उसके एराब या उसकी शक्ल बिल्कुल चेंज नहीं होगी, लेकिन हमें पता है कि जो मुब्तदा है वो हालत रफ में होता है, जो इस्मु इन्ना है वो हालत नसब में होता है। तो इसलिए हम हमारे नॉलेज की वजह से हम यहाँ पे कहेंगे कि ये हालत रफ में है या हालत नसब में है, ठीक है। जो आपके मुरकबात हैं मुरकबात नाकिसा जो हमने पढ़े थे, अस्माए मुरकब इशारी, मुरकब इजाफी, मुरकब तौसीफी और मुरकब जारी, ये चार जो हमने मुरकबात पढ़े हैं इनको आपने इस वीक में रिवाइज करना है अच्छे तरीके से। जो सवाल होंगे वो इंशाल्लाह हम नेक्स्ट वीक देख लेंगे, कोई भी कंफ्यूजन होगी, कोई तरकीब आपको समझ नहीं आ रही या कुरान मजीद में कोई कंस्ट्रक्शन ऐसी आई है जिसकी आपको समझ नहीं हो रही कि ये मुरकब ان چار مرکبات میں کوئی کنفیوژن ہو آپ کو اس حوالے سے تو ہم ان سوالات کو دیکھیں گے. پھر انشاءاللہ نیکسٹ سے نیکسٹ منڈے کو آپ لوگوں کا مرکبات کا ٹیسٹ ہوگا, مرکبات ناقصہ, جملہ اسمیہ کو چھوڑ کے, کیونکہ جملہ اسمیہ ہمارا جو ہے وہ مرکب تام میں آ رہا ہے. تو جو چار مرکبات ناقصہ ہیں ان کو آپ نے اچھے طریقے سے پریپئر کرنا ہے, پھر اس کے بعد ہم اس کا ٹیسٹ لیں گے. اب ہم آتے ہیں اپنے نیکسٹ ٹاپک کی طرف. جیسے ہم نے انا کو دیکھا ہے تو انا سے ریلیٹڈ اور بھی کچھ حروف ہیں جن کو ہم بولتے ہیں حروف مشبہ بالفعل. وہ سارے حروف اب ہم پڑھیں گے. انا کو بھی حروف مشبہ بالفعل کے اندر رکھا جاتا ہے اور کچھ اور حروف ہیں جو کہ مشبہ بالفعل آ رہے ہیں, مشبہ بالفعل کے انڈر ہوتے ہیں, کچھ اور لیٹرز ہیں, کچھ اور حروف ہیں, اور ان کو انا و اخواتیہا بھی کہا جاتا ہے. یعنی حروف مشبہ بالفعل بھی ہیں اور انا و اخواتیہا بھی ہیں. یہ والے حروف ہم پڑھیں گے. اس میں سب سے پہلے انا جس کو ہم ڈیٹیل کے ساتھ دیکھ چکے ہیں, کہ جملہ اسمیہ کے شروع میں جب انا کا استعمال ہم کرتے ہیں تو جملہ اسمیہ میں جو مبتدا ہے وہ اسم و انا بن جاتی ہے اور وہ حالت نصب میں ہوتی ہے, اور جو خبر ہے وہ خبر و انا بن جاتی ہے اور وہ حالت رفع میں ہوتی ہے. تو باقی جو حروف ہم پڑھیں گے وہ بھی جب جملہ اسمیہ کے شروع میں آئیں گے, جملہ اسمیہ کے شروع میں آئیں گے تو وہ ان کا بھی افیکٹ اسی طرح سے ہوگا کہ وہ جو مبتدا ہوگی اس کو حالت نصب میں لے جائیں گے اور جو خبر ہوگی اس کو حالت رفع میں رکھیں گے. تو اس میں سب سے پہلے انا جس کو ہم بے شک یا یقیناً کے میننگ میں لیتے ہیں, پھر دوسرے نمبر پہ انا ہے جو کہ فتحہ کے ساتھ آتا ہے, الف کی فتحہ کے ساتھ, اس کا مطلب بھی بے شک اور یقیناً ہے. انا اور انا میں ڈفرینس کیا ہے کہ جب ہمیں جملے کے شروع میں کہیں پہ لگانا ہوتا ہے تو وہاں پہ ہم انا کا استعمال کرتے ہیں, لیکن جب ہم جملے کے درمیان میں استعمال کر رہے ہوتے ہیں تب ہم انا کا استعمال کرتے ہیں. تو جیسے آپ یہ دیکھیں جو ہمارا کلمہ ہے شہادتین, اس میں ہم یہ چیز بولتے ہیں اشہد ان محمد رسول اللہ. تو یہاں پر جو جملہ شروع ہو رہا ہے وہ اشہد ایک فعل سے شروع ہو رہا ہے, تو انا جو ہے وہ جملے کے ان بٹوین آ رہا ہے, درمیان میں آ رہا ہے. تو یہاں پر ہم اشہد انا نہیں یوز کریں گے بلکہ اشہد انا یوز کریں گے. یعنی جب جملے کے ان بٹوین ہم استعمال کریں گے تو ہم انا استعمال کریں گے, اور جب جملے کے شروع میں استعمال کریں گے تو انا. اور افیکٹ یہی ہوگا کہ جو مبتدا ہے وہ اسم و انا ہو جائے گی اور جو خبر ہے اور حالت نصب میں چلی جائے گی اسم و انا, اور جو خبر ہے وہ خبر و انا ہو جائے گی اور وہ حالت رفع میں ہوگی. ٹھیک ہے, یہ دو ہو گئے حروف. پھر ہمارے پاس جو تھرڈ ون ہے وہ کا انا ہے, انا تشبیہ کے لیے استعمال ہوتا ہے گویا کے. اور اس سے پہلے جو ہم نے حروف جارا کو دیکھا تھا اس میں کا ہمارے پاس جو ہے وہ بھی تشبیہ کے لیے ہوتا ہے. اور لام جو کا ہے اس میں بھی تاکید ہوتی ہے, لیکن جو کا انا ہے उसमें ताकीद ज्यादा होती है, यानी का में ताकीद थोड़ी होती है और का अन्ना में ताकीद ज्यादा होती है। इसकी मिसाल मैं आपको देती हूँ, जैसे जईदुन असदुन, यानी जैद जो है वो शेर है, असद जैसे आप उसको शेर के लिए कहा जाता है। तो इसमें अगर हम का अन्ना का इस्तेमाल करेंगे तो जुमला इस्मिया के शुरू में आएगा ये जब का अन्ना, तो का अन्ना की इस्मों का अन्ना जो है वो हालत नसब में चला जाएगा, जैसे का अन्ना जईदन असदुन, कि गोया के जो जैद है वो शेर है, इस तरह से। इसी तरह हमारे पास जो फोर्थ पॉइंट लेटर है हुरूफ मुशब्बा बिल फेल में, वो लाकिन्ना है और ये लेकिन के मीनिंग में आता है, लाकिन। इसमें जैसे मैं आपको मिसाल दूं कि जैद आलिम है लेकिन उसका बेटा जाहिल है, जैद आलिम है जईदुन आलिमुन, सिंपल जुमला इस्मिया है, मुब्तदा खबर जैद और आलिम, लेकिन उसका बेटा जाहिल है। अब उसका बेटा यहाँ पर हमारे पास मुरक्कबे इजाफी बन रहा है, उसका बेटा इब्नुहू, और जाहिलुन जाहिल अरबिक में भी इसी तरीके से इस्तेमाल होता है, जाहिलुन इब्नुहू जाहिलुन, लेकिन जब इस इब्नुहू जाहिलुन के स्टार्ट में हम लाकिन ऐड करेंगे तो उससे जो मुदाफ है वो हालत नसब में चला जाएगा। ये जैसे एक स्टूडेंट ने पूछा था, मुरक्कबात जब हमारे पास आते हैं तो उसमें कुछ उनको कंफ्यूजन थी, तो यहाँ पर हमारे पास मुरक्कबे इजाफी की एक मिसाल आ रही है कि लाकिन इब्नहू, यहाँ पे हमने मुदाफ को हालत नसब में रखना है, लाकिन इब्नहू जाहिल, यहाँ पे इब्न को हमने फतहा के साथ लिखना है। अब हमारे पास चार लेटर्स हो गए हैं, इन्ना अन्ना का अन्ना और लाकिन, और जो फिफ्थ वन है वो हमारे पास है लेटा। ये तशदीद के साथ नहीं है, ये सुकून के साथ है, लेकिन मेरा ख्याल है जब इसके साथ कोई दमीर ऐड होती है तो फिर इस पर तशदीद होती है, लाकिन नहू जैसे आ जाए, दमीर जब ऐड होती है तो उसकी वजह से शायद कोई चेंजिंग्स होती हैं, लेकिन वैसे ये जो नून है ये सुकून के साथ है, लाकिन। और अब फिर हमारे पास फिफ्थ वन है लईता, लईता शायद के लिए, काश के लिए इस्तेमाल होता है। जैसे हमारे पास एक सेंटेंस है, अस्सेहतु दाइमतुन, के सेहत जो है वो दाइमी है, इसके स्टार्ट में जब हम लईता लगाएंगे तो लईता सेहता दाइमतुन, यहाँ पे अस्सेहा को हमने फतहा के साथ लिखना है क्योंकि जो अस्सेहा है वो इस्मु लईता बन गई है, लईता ने इफेक्ट किया उसके ऊपर और वो हालत अंतर में चली गई है। यहाँ पे ऐसा है कि जैसे नून की तशदीद के बारे में उन्होंने पूछा है, लाकिन की, तो अगर हमारे पास क्योंकि इसका नून साकिन है तो इस वजह से जो नून बफाया है वो बीच में आएगा, या हमने जब इसको मिलाना होगा, जैसे आप देखें आप इब्नुहू तो लाकिन नबनुहू, अब हम इसको इस तरीके से पढ़ेंगे क्योंकि इब्नुहू में जो स्टार्ट में अलिफ है वो हमजतुल वसल है, तो ये एक्चुअली नून हमारे पास सुकून के साथ ही है, लेकिन जब हम उसको मिलाना चाह रहे होते हैं तो फिर लाकिन नबनुहू इस तरीके के साथ हम उसको मिलाते हैं, तो मिलाने की वजह से जब हमें हमारे पास लाकिन के बाद जो भी वर्ड आ रहा है वो अगर स्टार्ट ही सुकून के साथ हो रहा है तो फिर हमें इस चीज़ की ज़रूरत पड़ती है, या दमीर आ रही है तो हमारे को भी हमने जैसे उनके साथ मिला के पढ़ना हो अगर, तो फिर उस सूरत में हमें इसको जबर देनी पड़ती है, तो अदरवाइज ये सुकून के साथ आता है अगर उसके जो नेक्स्ट वाला वर्ड है वो किसी भी हरकत से स्टार्ट हो रहा हो, वो साकिन ना हो उसका पहला लेटर। ठीक है, ये तो हमारे 5 लेटर्स हो गए। जैसे अगर लईता की बात हो रही थी, तो लईता के साथ अगर हमारे पास कोई भी दमीर आएगी तो हमने उस दमीर को हालत नसब वाली दमीर लिखना है। जैसे अगर हमारे पास अना से कोई सेंटेंस स्टार्ट हो रहा है तो उसमें फिर हमने जो याए मुतकलम है वो लगाएंगे, क्योंकि अना जो है वो हालत रफ की दमीर है और याए मुतकलम जो है या वो हमारे पास हालत नसब की आती है। तो इसकी मिसाल हमें सूरह नबा में भी मिल रही है, आखिर की आयात में हमारे पास आता है वो यकूलुल काफिरु या लैतनी, यहाँ पे लैतनी कुंतु तुरबा, ये हमारे पास आ रहा है कि लैतनी जो है ये दमीर के साथ ऐड होके आया है। अबू हय्युन की अगर आप बात पूछ रहे हैं तो उसमें अगर हम लईता को स्टार्ट में ऐड करेंगे तो अबाहू करेंगे उसको, क्योंकि हमने ये जब अस्मा पढ़े थे तो हमने ये चीज देखी थी कि जो वाव है वो हालत रफ को शो कर रहा होता है अबू में, और उसकी हालत नसब हमने अबाह करके बनानी होती है और हालत जर जो है वो अभी करके बनानी होती है। तो यहाँ पे चूंकि हमें हालत नसब चाहिए, जो हमारे पास इस्मु लईता जब होगा तो हालत नसब में होगा, तो लईता अबाहू हय्युन, हय्युन जो खबर लईता है वो हालत रफ में होगी और अबा जो है वो हालत नसब में। ये हमारे पास 5 हरूफ मुशब्बा बिल्फ़िल हो गए, और इसके बाद हमारा आखिरी हर्फ है वो है लअल्ला। अल्लाह शायद ताके के मीनिंग्स में आता है। फिर जैसे हमारे पास जुमला, सादा जुमला ज़ैदुन सादिकुन, तो इसमें अगर हम लाला इसके स्टार्ट में ऐड करें ज़ैदुन सादिकुन जैद सच्चा है, ये सिंपल जुमला होगा, लेकिन जब हम इसमें लाला स्टार्ट में ऐड करेंगे लाला ज़ैदन सादिकुन के शायद के या उम्मीद है, यानी जुमले का मफहूम चेंज हो गया। ज़ैद उन सादिकुन में हम कह रहे हैं कि ज़ैद सच्चा है, लेकिन लअल्ला ज़ैदन सादिकुन के शायद के काश के उम्मीद करें हम कि इसमें ज़ैद जो है वो सच्चा है, यानी जुमले का मफहूम एक ताकीदी जुमले से या एक कंफर्म सेंटेंस से एक शायद वाला जुमला बन गया। और लअल्ला की मिसाल हम लोगों को एक कुरान मजीद में मिलती है कि लअल्लक बाख़िउन नफ्सका अला अल्ला युमिन, ये नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में हमें एक आयत कुरान में मिलती है कि शायद कि आप अपने नफ्स को ख़त्म कर देंगे, हलाक कर देंगे इस चीज़ में कि वो लोग ईमान क्यों नहीं ला रहे, तो नॉन मुस्लिम काफिरीन है वो ईमान क्यों नहीं ला रहे। तो इसमें हमारे पास जो अंता की दमीर है वो लअल्ला के साथ ऐड हो के आ रही है, हालत नसब वाली लअल्लका बाख़िउन। यहाँ पे भी आप देखें कि जो अंता की दमीर है वो का में चेंज हो गई इस्म हालत नसब की वजह से, और बाख़िउन खबर लअल्ला है जो कि हालत रफ में आ रहा है। لعلكم تفلحون, हाँ जी, यहाँ पे भी आप देखें कि जो दमीर है वो हमारे पास हालत नसब वाली हो रही है लअल्ला के साथ इस्तेमाल, और तफलिहून फिर हालत हमारे पास हालत रफ है, लेकिन ये फेल है हमारे पास। ठीक है, और ये हमारा जो हरूफ मुशब्बा बिल्फेल है इनको हम लोगों ने फिनिश कर लिया, डिफाइन कर लिया कि इनका मतलब क्या है और जुमला इस्मिया में इनका सेम इन्ना वाला हिसाब होता है। अब हमारे पास एक और लफ्ज आता है, इन्ना के साथ हमारे पास मा अटैच हुआ आता है, इन्नमा या अन्नमा। तो ये जब किसी भी जुमले के शुरू में आता है इन्नमा या अन्नमा, इन्नमा या अन्नमा, ये जब हमारे पास किसी भी जुमला इस्मिया के शुरू में आता है तो ये ना तो मुक्तदा के ऊपर कोई इफेक्ट करता है और ना ही खबर के ऊपर कोई इफेक्ट करता है, यानी दोनों हालतें रफ में होते हैं, मुक्तदा भी और खबर भी, लेकिन इसकी ताकीद जो है वो इन्ना से ज्यादा होती है। अब इसमें दो पॉइंट्स हैं, जब हमारे पास इन्ना मा किसी भी इस जुमला इस्मिया के शुरू में आ रहा है तो उसमें ताकीद हमारे पास इन्ना से ज्यादा होगी, ये जो हमने इन्ना इन्ना में भी ताकीद है लेकिन इन्ना में इन्नमा से ताकीद कम है, और इसी तरह अन्ना की ताकीद कम है और अन्नमा की ताकीद ज्यादा है। जुमले के ऊपर इफेक्ट कोई नहीं हो रहा, मुब्तदा भी मरफू है और खबर भी मरफू है लेकिन ताकीद ज्यादा हो गई है। और दूसरी चीज क्या है कि हसर का मीनिंग आ रहा होता है उसमें, हसर क्या चीज होती है कि तख्सीस हो जाती है कि जो आगे बात की जा रही है बिल्कुल वही, यानी उसमें आप वुस्सत नहीं लेके आ सकते, उसमें आप शुमूल का मीनिंग नहीं लेके आ सकते। इस चीज को मैं डिफाइन करती हूँ मिसाल के बाद कि जैसे हमारे पास एक जुमला है अलमुमिनून इख्वतुन, ये जो मोमिन है वो भाई भाई है, ये हमारे पास एक जुमला है। अब जब हम इसके शुरू में इन्नमा ऐड करेंगे तो इन्नमल मुमिनून इख्वतुन, अब इन दोनों के जुमलों में जुमलों के जो मफहूम है उसमें डिफरेंस आ रहा है, अलमुमिनून इख्वतुन मोमिन भाई भाई है, लेकिन जब आपने इन्नमा ऐड किया इस जुमले के शुरू में तो उसमें ताकीद ज्यादा होगी इन्ना से, ठीक है, एक ये चीज। और दूसरा हसर का मीनिंग आ गया कि इन्नमल मुमिनून इख्वतुन, ये मोमिन तो बस भाई भाई ही है, यानी दूसरी कोई चीज नहीं हो सकती इन दोनों के बीच में। हसर का मफहूम जो है वो किस तरीके से आता है कि मोमिन सिर्फ भाई भाई है, तो यानी आप उसको ही के साथ और भाई भाई यानी इन मोमिनीन के बीच में और कोई चीज नहीं हो सकती, सिर्फ उखुवा भाईचारा होता है इनके बीच में, यानी हसर का मीनिंग जो है वो हमें ये चीज दे रहा होता है। अब इसी तरह हमारे पास जो एक हदीस है उसमें भी इन नमा का इस्तेमाल हो रहा है, हसर के स्पेलिंग होते हैं है हसर, हसर भी, हसर तो वैसे एक कायदा है जो इसके ग्रामर में इस्तेमाल होता है, और इसको हम फिर तख्सीस भी कहते हैं कि तख्सीस में जैसे खास कर देते हैं ना, किसी चीज को हम खास कर देते हैं एक जुमले के अंदर, जैसे हमने मोमिनीन के साथ उखुवा को खास कर दिया, फिक्स कर दिया, उनको कैद कर दिया उस चीज के अंदर। हसर का अगर किसी को मफहूम क्लियर नहीं हुआ तो वो बता दें, क्योंकि ये चीज हम आगे जो हमारा टॉपिक है नेक्स्ट वो हसर ही से रिलेटेड है, यानी हम एक जुमले के अंदर जो भी डिस्कस कर रहे हैं वो सिर्फ उसी जुमले के अंदर हमने कैद कर दिया उसको, ठीक है। ओके, अब एक और हमारे पास जो हदीस से मिसाल आती है, इन नमल आमालू बिनिया थी, ये बहुत मशहूर हदीस है। तो अब हमारे पास एक आम जुमला है अल आमालू बिनिया, के आमाल नियतों के साथ है, ये एक हल्का जुमला है, लेकिन जब हम इसके शुरू में इन्नमा ऐड कर देते हैं इन्नमल आमालू बिनिया थी, कि बेशक का मफहूम भी आ गया, ताकीद भी हो रही है जुमले में और हसर भी होगी कि आमाल जो है वो सिर्फ नियतों ही के साथ है। आप देखें कि आप कोई भी अमल कर रहे हैं नेकी का, उसमें आप का जो कोई भी, यानी आप अगर माल से रिलेटेड है उसमें आप माल कितना खर्च करते हैं वो चीज इम्पोर्टेंट होगी अपनी जगह, लेकिन नियत उसकी, नियत आपको ज्यादा इम्पोर्टेंस दे रही है यहाँ पे इस जुमले में हमें पता चलता है कि इन्नमल अमालु बिन्नियाती के हसर हो रहा है, अमल की बाकी सारी चीजें सेकेंडरी है, सबसे पहले उसकी नियत है, यानी हसर कर रही है, जो नियत है वो अमल को कैद कर रही है कि सबसे पहले हमने जो चीज अमल के लिए देखनी है वो नियत है। अब आप ये चीज देखें कि हमने ये हदीस बहुत बार पढ़ी है, लेकिन जो ग्रामेटिकली इसके अंदर एक चेंजिंग आ रही है, अल आमालु बिन्नियात और इन्नमल आमालु बिन्नियात, इन दोनों जुमलों में जो मीनिंग के अंदर फर्क आ रहा है वो ग्रामर पैदा कर रही है, और वो ट्रांसलेशन से आप नहीं किसी को भी एक्सप्लेन कर सकते कि जब तक आपको रूल क्लियर होगा और ताकीद का और हसर का इन सारी चीजों को एब्जॉर्ब आप करेंगे तो फिर ही आपको पता चलेगा कि असल में इस जुमले के अंदर कितनी शिद्दत है। ठीक है, हम एक लास्ट मिसाल देखते हैं इबनमा की। जैसे हमारे पास कुरान मजीद में आती है ये मिसाल, और वो अन्नमा से है। जैसे हमने ये चीज देखी थी कि अगर जुमले के शुरू में हम इन्ना जुमले के शुरू में हम इस्तेमाल करते हैं तो हम इन्ना करते हैं, लेकिन अगर जुमले के इन बिटवीन हम इस्तेमाल कर रहे होते हैं तो हम अन्ना इस्तेमाल कर रहे होते हैं। तो यही सेम चीज है इन्नमा और अन्नमा में, कि अगर हमने जुमले के शुरू में इस्तेमाल करना है तो इन्नमा है, और अगर हम जुमले के दरमियान में इस्तेमाल करें तो हम अन्नमा इस्तेमाल करेंगे। तो यहाँ पर हमारे पास एक कुरान मजीद की आयत है, اعلموا انما الحياه الدنيا لعب ولهو وزينه وتفاخر بينكم وتكاثر في الاموال والاولاد। अब यहाँ पर जो दुनिया की जिंदगी है उसको एक्सप्लेन किया जा रहा है कि अन्नमा जो है वो जुमला इस्मिया के शुरू में यहाँ पे ऐड हो रहा है कि الحياه الدنيا दुनिया की जिंदगी, ये हमारे पास اسم انما है जो कि हालत रफ में है। फिर अब आप उसके बाद जो उसकी खबरें हैं वो देखें कितनी ज्यादा है, लाइबुन लहवुन जीनतुन तफाखुरुन बैनकुम व तकासुरुन फिल अमवाली वल औलाद, ये सारी चीजें दुनिया की जिंदगी है। लेकिन अन्नमा ने क्या किया है कि एक तो इस जुमले के अंदर ताकीद पैदा कर दी है कि दुनिया की जिंदगी में सिर्फ लाइब लहव है, जीनत है, मतलब खूबसूरती जीनत आपको देख के अट्रैक्ट करती है, तफाखुर है, आप फखर करते हैं एक दूसरे के साथ, लोगों के साथ आप किस चीज में ज्यादा हैं आप उसमें फखर कर रहे होते हैं, तकासुर फिल अमवाल वल औलाद, यानी माल में आप ज्यादा हो कि फलाने के पास इतना है तो हमारे पास और ज्यादा हो, औलाद में तकासुर करके आप दुनिया की जिंदगी के अंदर, ये सब चीजें बहुत एलिमेंट्स हैं। और फिर हसर में यानी दुनिया की जिंदगी सिर्फ इन्हीं सारी चीजों के बीच में घूम रही है, लाइब लहब जीनत तकाफुर और तकासुर, इन सारी चीजों के बीच में दुनिया की जिंदगी है। हसर जो है वो आपको दुनिया की जिंदगी को इन सारी चीजों के बीच में कैद कर रहा है कि अगर हम लोगों की जिंदगियों से दीन इस्लाम की समझ खत्म हो जाती है तो फिर आप देखें कि जो नॉन मुस्लिम या कुछ जो मुसलमान हैं उनकी जिंदगियों में भी हमें इस तरह की चीजें मिलती हैं कि जब हम दीन से दूर होते हैं तो हम दुनिया की जिंदगी में सिर्फ इन्हीं चीजों के साथ रह जाते हैं, लाइब लहब जीनत तफाखुर और तकासुर, यही सब चीजें हमारी जिंदगी के इर्द गिर्द घूम रही होती हैं। लेकिन जब दीन हमारे पास आता है तो फिर हमारी जो दुनिया की जिंदगी है उसकी सोच और वो सब चीजें डिफरेंट हो जाती हैं। हाँ जी, हसर ये अभी मैंने जैसे इस आयत में भी एक्सप्लेन किया कि जो हसर है वो एक चीज को कैद कर देना, जैसे आप कहते हैं कि दुनिया की जिंदगी में सिर्फ लाइब लहब है, तकासुर है, यानी इस सारी चीज के अलावा दुनिया की जिंदगी में और कुछ नहीं है। या जैसे हमने एक और मिसाल इससे पहले देखी इन्नमल आमालु बिन्नियाती, कि जो आमाल है उनका दारोमदार सिर्फ नियतों पे है। और इस चीज को फिर इसी हदीस में जो हमारे पास दो मिसालें आती हैं कि अगर किसी शख्स ने किसी औरत की वजह से हिजरत की है तो उसको उसका कोई अजर नहीं मिलता, तो यानी आपकी जो नियत है वो सबसे ज्यादा आपके अमल के लिए इम्पोर्टेंट है कि आप असल में किस वजह से वो काम करें, कोई भी नेकी का काम है। इवन हिजरत तो जैसे अमाल में बहुत अहमियत की हामिल है, या बहुत एक जिसे कहते हैं ना हार्ड वाला अमल है जिसको करना इतना आसान नहीं होता, लेकिन वो भी जब आप अपना मकसद देखें, आप अपनी नीयत देखें कि वो किस चीज़ की वजह से आप कर रहे हैं हिजरत, तो अगर वो अल्लाह की खातिर नहीं है तो उसका अदब कोई नहीं है। तो ये चीज़ हसर का मतलब है कि आपका जो अमल है वो आपकी नीयत के ऊपर डिपेंड कर रहा है और किसी चीज़ के ऊपर डिपेंड नहीं करता। सबसे इम्पोर्टेंट आपके अमल के लिए आपकी नीयत होती है, ठीक है। अब हसर का मफहूम कुछ क्लियर हुआ? इंशाल्लाह इस मफहूम को हम आगे भी थोड़ा सा देखेंगे। जो हमारा जुमला इस्मिया है उसमें जब हम हसर को अकेला डिफाइन करेंगे तो फिर उसमें जब मिसालें आएंगी उससे भी इंशाल्लाह थोड़ा और क्लियर होगा, ठीक है। अब इसमें जैसे बमायर का इस्तेमाल है तो उसमें भी मैं आपको थोड़ा सा डिफाइन कर लूँ कि जैसे एक जुमला हमारे पास आता है अना रसूल रब्बिक, इसके स्टार्ट में जब हम इन्ना को ऐड करेंगे तो अना हालत रफ की दमीर है, तो जब इन्ना के साथ दमीर आएगी तो वो याए मुतकल्लम वाली आएगी, इन्नी हालत रफ से हालत नसब में दमीर चली गई, इन्नी रसूल रब्बिक, और खबर जो है वो हालत रफ में ही रहेगी क्योंकि जो खबर इन्ना है वो हालत रफ में होती है। लेकिन अब इसी सेम सेंटेंस के स्टार्ट में अगर हम इन्नमा ऐड करें तो जो हम दमीर यूज करेंगे वो हालत रफ वाली यूज करेंगे, इन्नमा अना रसूल रब्बिक, यानी जुमले की जो इराबी हालत है वो मुब्तदा और खबर की हालत रफ वाली ही रहेगी, लेकिन उसके मीनिंग में चेंज आएगा कि इन्ना में ताकीद होती है लेकिन इन्नमा में ज्यादा ताकीद है और हसर भी होता है, ठीक है। और हाँ जी, ठीक है। फिर जो हमारा नेक्स्ट टॉपिक है जुमला इस्मिया में हसर, इसको हमने इंशाल्लाह नेक्स्ट वीक हम देखेंगे। और आप लोगों ने मुरक्कबात को करना है, रिवाइज करना है, उसके मुतालिक जो भी सवाल होंगे वो हम देखेंगे। और क्लास से थोड़ी देर पहले मैंने आप लोगों को एक मैसेज, एक पिक्चर सेंड की थी, वो अगर आप लोग ओपन कर लें, उसमें कुछ अहादीस थी, लेकिन जो हम फिलहाल हदीस देखेंगे वो 23 है, 23 नंबर हदीस है। इसमें हमें कुछ जुमला इस्मिया मिलेंगे। अब इस हदीस में आप देखें कि जुमले का जुमला इस्मिया से पहले मुरक्कबे जारी के हवाले से एक बात आ रही है। जैसे हमने जो कुछ हुरूफ पढ़े थे अपने बाद आने वाले इस्म को हालत जर में ले जाते हैं, तो उसमें हमने आन भी पढ़ा था, आन अबी मालिकिन, जैसे 23 नंबर वाली जो हदीस है वो इसी हर्फ से स्टार्ट हो रही है। तो यहाँ पर आप देखें कि ये हमें अहादीस में बहुत जगह पे कभी अबू मिलता है, कभी अबी मिलता है और कभी अबा मिलता है, तो ये इसी जो इराब इसके चेंज हो रहे होते हैं इस अबू वर्ड के, वो उससे पिछले आने वाले जो लेटर्स हैं, हरूफ हैं, वो असल में उनके ऊपर इफेक्ट कर रहे होते हैं। जैसे यहाँ पर अब अबू मालिक है तो अभी क्यों आन? और इसी तरह आप अक्सर देखेंगे आपको अबा मिलेगा, अबा बकर, तो वो अबा बकर क्यों होता है? क्योंकि हो सकता है उससे पहले आपको अन्ना मिल रहा हो, अन्ना अबा बकर, इस तरह से आपको ये तरकीब मिलती है, तो जो अन्ना का इफेक्ट है वो अबा के ऊपर हो रहा होता है, ठीक है। अब हम इसमें इसी 23 नंबर हदीस के अंदर हम देखते हैं जो हमें जुमला इस्मिया के हवाले से, قال رسول الله صلى الله عليه وسلم الطهور شطر الايمان, यहाँ पे हमारे पास ये जुमला इस्मिया है, الطهور सफाई, شطر الايمان ईमान का हिस्सा है या आधा ईमान, तो यहाँ पे شطر الايمان हमारे पास मुरक्कब इजाफी है और खबर है, और الطهور जो है वो मुब्तदा है हमारे पास, और अल्हम्दुलिल्लाह, अब यहाँ पर जो अल्हम्दुलिल्लाह है ये हमारे पास पूरा जुमला है, जुमला इस्मिया, अल्हम्दु मुब्तदा और लिल्लाह जार मजरूर, ये मैंने आपको व्हाट्सएप पे एक पिक्चर सेंड की है, उसमें हदीस नंबर 23 है. ठीक है, अल्हम्दुलिल्लाह तमला उल मीज़ान, यहाँ पे हमारे पास स्केल का इस्तेमाल हो रहा है, नेक्स्ट हम नहीं देखेंगे उसको. वह सुबहानल्लाहि वल्हम्दुलिल्लाहि तमला आन, यहाँ पे सुबहाना हमारे पास मुब्तदा है, सुबहानल्लाहि ये हमारे पास, मुझे जहाँ तक लगता है ये हमारे पास मुरक्कब इजाफी है, और सुबहाना कोई वजन है जो कि सुबहाना ही के साथ आता है, यानी इसको आप हालत आप दम्मा के साथ नहीं लिखते, सुबहानु या सुबहानी नहीं लिखते, ये सुबहाना ही होता है, ये शायद कोई वजन है. बहरहाल इस वर्ड के बारे में बहुत हतमी कुछ नहीं कह सकती, लेकिन मुझे जो पढ़ के लग रहा है वो यही लग रहा है. अल्हम्दुलिल्लाह तमलाअनी औ तमलाउ, इसमें कुछ फेल का इस्तेमाल हो रहा है, तमलाउ इसको हम डिस्कशन छोड़ देते हैं इसकी. फिर मा बैन समाई वल अर्दी, बैन समाई वल अर्दी ये हमारे पास मुरक्कब है, और ये कौन सा मुरक्कब है, बैन समाई वल अर्दी. हाँ जी, ये मुरक्कब इज़ाफ़ी है, बैना मुदाफ है, अस्समाई वल अर्दी ये दोनों मुदाफ इलैह है. और इसके बाद है वस्सलातु नूरुन, मुब्तदा खबर अस्सलात नूरुन, यहाँ पे देखें कि मुब्तदा जो है वो हमारे पास हालत मारिफा है, और नूरुन जो है वो खबर है. वस्सदाकतु बुरहानुन, ये भी जुमला इस्मिया है. वस्सब्रु दियाउन, ये भी जुमला इस्मिया. अस्सबर रोशनी है, जो सबर है वो रोशनी है. सदका हमारे लिए दलील होती है. वस्सदाकतु बुरहानुन. वल कुरआनु हुज्जतुन लका औ अलैका, अब यहाँ पे आप देखेंगे जो अल कुरआन है ये मुब्तदा है, हुज्जतुन खबर है, और लका औ अलैका यानी कुरान आपके लिए हुज्जत बनता है, आपके लिए एक आड़ बनता है, या तो आपके हक में या आपके अगेंस्ट. तो इसमें हमारे पास जो कुरान है वो मुब्तदा है, और हुज्जतुन खबर है, और लका औ अलैका ये क्या है हमारे पास इस जुमले में. अकवल कुरान हुज्जतुन लका औ अलैका, लका औ अलैका की हमारे पास इस जुमले में क्या हैसियत है. हाँ जी, मुतअल्लिक खबर है, क्योंकि आप देखें कि खबर को और ज्यादा एक्सप्लेन कर रही है ना कि हुज्जत है तो किसके लिए, हमारे लिए या तो हमारे हक में और या फिर हमारे अगेंस्ट है. हक में कैसे, कि अगर कोई शख्स कुरान को पढ़ता ही नहीं है तो वो कुरान फिर उसके खिलाफ हुज्जत बनता है, या हम पढ़ते तो हैं लेकिन उसके ऊपर हम अमल नहीं करते जानते पूछते हुए, इल्म हासिल किया हुआ है लेकिन हम उससे गफलत में हैं, तो भी हमारे अगेंस्ट इस चीज की हुज्जत बनती है कुरानी मजीद की. ठीक है, फिर इसके बाद कुल्लुन्नास यहूदू, यहाँ पे कुल्लुन्नास हमारे पास मुरक्कब इज़ाफ़ी आ रहा है, लेकिन आगे फिर कुछ अकाल का इस्तेमाल हो रहा है, तो हम छोड़ देंगे इस हदीस को. अब जैसे यहाँ पे बैना के मुतालिक पूछा है कि ये ज़र्फ है, तो हाँ जी, बैना दरमियान, बैना समाई वल अर्दी जो कुछ जमीन और आसमान के दरमियान है, तो जो दरमियान का वर्ड है ये ज़र्फ है हमारे पास बैना. ठीक है, यहाँ तक हम एंड करते हैं. किसी को कोई सवाल पूछना हो पूछ लें. سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته. آپ سب کو میری آواز آ رہی ہے؟ الحمد للہ. آئی تھنک میرے خیال سے تھوڑا سا میرا نیٹ کا پرابلم تھا. الحمد للہ جزاک اللہ خیر کثیرہ و احسن جزاک بشرا بارک اللہ احسن جی. اب مجھے یہ بتائیے آپ سب کو سمجھ آ گیا آج آپ نے جو سیکھا؟ شاباش, سمجھ آ گیا کہ کیسے آپ کا ٹیسٹ بھی آنے والا ہے انکمپلیٹ کمپاؤنڈ کا نا, جو آپ نے مرکب بات کی ہے. الحمد للہ ان کا ٹیسٹ بھی آنے والا, اور آپ نے الحمد للہ سینٹینس بنانا بھی سیکھ لیا نا, اور اس میں کیا کیا کنڈیشن ہیں مبتدا کی یا خبر کس کس انداز سے آ سکتی ہے, اس میں تاکیدی اگر اسلوب پیدا کرنا ہے تو وہ کیسے پیدا کیا جائے گا. سمجھ آ گیا سب کو؟ سب سچ بتائیے سب کو سمجھ آ رہا ہے یا نہیں آ رہا؟ شاباش, سمجھ آ رہا ہے جی. الحمد للہ کیا سیکھا آج؟ کوئی نئی بات سیکھی آپ نے؟ انا انا کا انا لیتا لکن لعل, آپ سب کو پتا ہے حروف مشبہ بالفعل کیا ہوتا ہے, ان کا فنکشن کیا ہوتا ہے, اور جب جملہ اسمیہ سے پہلے آتے ہیں نومینل سینٹینس سے پہلے آتے ہیں تو ان کا فنکشن کیا ہوتا ہے. جی سب کو پتا ہے نا؟ الحمد للہ الحمد للہ. تو لام بھی تاکید کا ہے اور انا بھی جیسے جب استعمال ہوتا ہے تو انڈیڈ تاکید کے لیے کیا ڈفرینس کریں گے؟ جی جی اسم کو زبر دے گا یعنی مبتدا کو, ہم اس کو کہیں گے اگر انا ہے تو انا انا اسم و انا کہا جائے گا. ٹھیک ہے, ہم اس کو پھر اسم نہیں کہیں گے نا, ہم اس کو کہیں گے جسے کہا جائے اسم و انا, یا پھر ہم کہیں گے انا کا اسم. ٹھیک ہے. اچھا لام بھی تاکید کے لیے آتا ہے نا, ہم نے دیکھا تھا نا لعیب روتن لمن یخشا. جی انا میں زیادہ تاکید ہے. ٹھیک ہے, اور لام جو آتا ہے وہ بھی شد کے لیے. تو کوئی ایسا ہمارے پاس ہے انگلش میں یا اردو میں ورڈ جس سے ہم اس کی تاکید یعنی اس کے اندر جو ایک انٹینسٹی ہے اس کو بتا سکیں, جو اللہ تعالیٰ نے الحمد للہ اپنے قرآن پاک میں صرف ایک حرف کے ذریعے بتا دی ہے. لام بھی اب یہ دیکھیے, لام بھی تاکید کا ہے نا, انا بھی تاکید کا. سم ٹائم آپ دیکھیے کہ شد بھی آ جاتی ہے نا لاسٹ لیٹر پر جیسے نا, تو وہ بھی تاکید کا. تو بعض اوقات ایسا ہوتا ہے کہ ہم اپنے اردو کے ورڈ سے یا انگلش کے ورڈ سے اس کی اس تاکید کو سمجھ نہیں پاتے کہ اللہ تعالیٰ اس بات میں کتنا زیادہ زور پیدا کر کے کہہ رہے نا. ثم لتسألن ہے نا, اگر آپ اگزامپل دیکھیے ثم لتسألن, لام بھی شد کا ہے, لاسٹ میں جو نون پہ شد ہے وہ بھی تاکید کے لیے. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ فرمانے کہ اس دن تم سے ضرور بس ضرور پوچھا جائے گا. تو ہمیں الحمد للہ ایسا شکر دیکھا جائے, چونکہ ہم جانتے نہیں ہیں تو ہمیں اندازہ نہیں ہے کہ اللہ تعالیٰ اس دن ضرور بس ضرور جسے کہا جائے پوچھیں گے نا. تو ہم سمجھتے ہیں کہ جیسے سمپل ہمیں سمجھ آتا ہے کہ جیسے اپنی زبان میں نا, لیکن اگر آپ اس ورڈ کی عربی کے اندر کی رائے دیکھیں تو بہت ڈیپ کرنی ہے نا. جی الحمد للہ. جی مس سسٹر بالکل الحمد للہ, کیونکہ ہمارے پاس کوئی ایسا ورڈ ہے ہی نہیں, ہم یا تو البتہ کر دیتے ہیں یا تاکید کے لیے ضرور کا میننگ استعمال کر دیتے ہیں, بشک کا میننگ استعمال کر دیتے ہیں نا. الحمد للہ. اچھا خبر سمجھ آ گئی, خبر کس کس انداز سے آتی ہے, کیا خبر جو ہے نکیرہ آ سکتی ہے؟ جی جی خبر اگر ون ورڈ ہوتی ہے تو نکیرہ آ سکتی ہے. جی جی انا میں اور زیادہ تاکید ہے. جی جی انا میں اور زیادہ تاکید. جی دیکھیں انا انا کا انا لیتا لکن لعل ڈفرینٹ طرح سے استعمال ہوتا ہے نا, ان کا استعمال انا اور انا کا تو دونوں تاکید کے لیے, لیکن ایک اسٹارٹ میں آتا ہے ایک مڈل میں آتا ہے نا, اور کا انا میں بھی تاکید ہے تشبیہ کے لیے بھی آتا ہے نا, جس کسی چیز سے ریزمبلنس کرنے کے لیے. جی تو یہ بتائیے کہ جی آ سکتی ہے. ٹھیک ہے, اگر ون ورڈ ہوگی خبر تو مرفوع اور نکیرہ آ سکتی ہے. ٹھیک ہے الحمد للہ. کیا ڈفرینٹ آپ کو صورتیں یاد ہیں کہ کس کس انداز سے خبر آتی ہے؟ مرکب توصیفی بھی آ سکتی ہے نا, میں ٹھیک کہہ رہی ہوں؟ مرکب اضافی بھی خبر بن سکتی ہے, مرکب جاری شبہ جملہ یعنی جملے کی طرح ہے یہ بھی خبر بن سکتی ہے. جی اور کیا خبر معرفہ بھی ہو سکتی ہے؟ خبر معرفہ ہو سکتی ہے؟ نو اچھا نہیں, کچھ کہہ رہے ہو سکتی ہے. چلیے آپ کی ٹیچر نے بتایا آپ کو کہ معرفہ ہو سکتی ہے کہ نہیں؟ نہیں ہو سکتی, ٹیچر نے آپ کو بتایا. नहीं बताया, शाबाश, इतना बताएंगे मुझे फिर जी? अल्हम्दुलिल्लाह, अभी नहीं बताया, ठीक है? अगर नहीं बताया तो इंशाल्लाह वेट कीजिए, फिर इंशाल्लाह वो आपको बताएंगे ना, जो भी आपकी बुक है इंशाल्लाह। वैसे तो आपको बाद, मुझे उम्मीद है समझ आ गई है ना कि क्या क्या सूरतें हो सकती हैं, कब्र किस किस अंदाज से आ सकती है, ठीक है? अल्हम्दुलिल्लाह। वैसे तो आपको पता है जो रूल है वो क्या है, मुब्तदा और खबर क्या होते हैं, अल्हम्दुलिल्लाह दोनों हालतें रफा में होते हैं, ठीक है? अब खबर मुब्तदा अमूमन ज्यादातर मारिफा होता है, खबर नकीरा होती है, लेकिन मारिफा भी लाई जा सकती है, ठीक है? इंशाल्लाह आपकी टीचर आपसे डिस्कस करेंगे लेटर ऑन इंशाल्लाह। तो एनी हाउ, मुझे उम्मीद है आपको आज का लेसन समझ आ गया होगा। आपको जो भी होमवर्क दिया गया है, सिस्टर मैं लास्ट में, मेरा थोड़ा सा वो हो गया था, मुझे आवाज नहीं आ रही थी। एनी हाउ, मुझे उम्मीद है आपको जो भी होमवर्क मिला आप उसको इंशाल्लाह व्हाट्सएप पे भेजेंगे। वो लास्ट में बस मैंने यही बात सुन सकी कि उन्होंने आपको शायद व्हाट्सएप पे कोई जिसे काजा पिक्चर भेजी है ना, तो मेक श्योर जो भी आपका होमवर्क है अकॉर्डिंगली आपने सेंड कर देना जी। आपको होमवर्क नहीं मिला, जज़ाकअल्लाह सिस्टर मैमुना। कुछ पिक्चर की बात हो रही थी, फिर मेरा नेट का कोई प्रॉब्लम हो गया तो मैं सुन नहीं सकी लास्ट में उन्होंने क्या बोला। एनीहाउ,
أعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير. مختصر صحیح بخاری, اس میں سے ہم کتاب الزکات کر رہے ہیں جس کے اندر ابھی ہم تھوڑے سے مسائل پڑھ چکے, انشاءاللہ آج اسی کو کنٹینیو کریں گے. اور زکات ایک ایسا فریضہ ہے کہ جو ہر مسلمان جس کے اوپر مال ہے اور وہ نصاب تک پہنچتا ہے اس کے لیے یہ باتیں جاننا لازمی ہے. اور جب یہ ٹاپکس ہوتے ہیں تو اس کے بعد سوالات بھی بہت سے اٹھتے ہیں. جب آپ خود علم حاصل کر لیتے ہیں نا تو پھر جو جوابات ملتے ہیں نا وہ آپ کو زیادہ فائدہ دیتے ہیں. تو ہم اللہ تعالیٰ سے دعا کریں گے کہ ہمارے وقت میں برکت دے اور ہم ان ساری چیزوں کو سیکھنے والے بن جائیں. انشاءاللہ حدیث نمبر 706 سے شروع کریں گے. اس سے پیچھے ہم دیکھ چکے کہ زکات فرض ہے, اور جو زکات کا انکار کرے گا گویا کہ سمجھا جائے گا کہ وہ دین اسلام سے منحرف ہو رہا ہے. مسلمان حکمران کے لیے اس سے بات کرنا, اور اگر وہ واقعی پلٹتا نہیں ہے تو اس کا ارتداد کو مان لینا, تسلیم کیا جائے گا, اس کا خون حلال ہو جائے گا. اور اسی طرح سے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے بارے میں ہم نے پڑھا کہ نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد بہت سارے لوگ مرتد ہو گئے تھے صرف اس وجہ سے کہ وہ زکوٰۃ نہیں دینا چاہتے. تو اس وقت ابو بکر صدیق رضی اللہ عنہ کا دل اللہ تعالیٰ نے کھولا, اور پیئر پریشر میں آنے کی بجائے انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم ہی کا موقف اختیار کیا اور کہا کہ اگر ایک بکری بھی کوئی دیتا تھا اور اب وہ نہیں دے گا تو ابو بکر اس سے جہاد کریں گے. اسی کے پتہ چلتا ہے کہ انسان کو اسلامی احکامات, جو اسلامک ریچولز ہوتے ہیں, اس کے معاملے میں بہت فارم ہونا چاہیے. بعض افراد ہم خاندان اور رشتہ داروں کا نام لے کر کہتے ہیں پھر کیا کریں, اب نہیں نماز پڑھتے تو اب ہم کیا, اب ان کے گھر نہ جائیں, اچھا پھر ہم ان کو کیا نصیحت کریں, وہ تو مائنڈ کریں گے. تو آپ دیکھیے جس بندے کو اپنی بات کا یقین ہوتا ہے نا وہ پھر منوا بھی لیتا ہے دوسروں کو. تو ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں یقین دلا دے کہ اللہ سبحانہ تعالیٰ کے پورے دین میں داخل ہونے سے ہی خیر اور برکت ہوگی. تو آئیے دیکھتے ہیں کہ آج ہمارے لیے کیا ہے حدیث نمبر 706. 706 نمبر حدیث ہے اور گرین بک کا اگر دیکھیں تو 463 پیج ہے. اس کے اوپر سے ہم شروع کریں گے, بالکل شروع میں ہی ہے. بات نمبر دو ہے اسم معنی زکاتی, زکات نہ دینے والے کا گناہ. وعنہ رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم تاتل ایویل علی صاحبها علی خیر ما کانت اذا هو لم یوتی فیها حقها تتعوه بإخفافها وتاتل الغنم علی صاحبها علی خیر ما کانت اذا لم یوتی فیها حقها تتعوه بإزلافها وتنتحه بقرونها قال ومن حقها ان تحلب علی الماء قال ولا ياتي احدكم يوم القيامه بشاة يحملها على رقبته لها يعار فيقول يا محمد فاقول لا املك لك من الله شيئا قد بلغت ولا ياتي ببعير يحمله على رقبته له رغاء فيقول يا محمد فاقول لا املك لك من الله شيئا قد بلغت. طویل روایت ہے, دو چیزیں ہیں اس ایک حدیث میں. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے ایک اور روایت ہے, انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے دن اونٹ پہلے سے زیادہ فربا کہتے ہیں موٹے کو, اور بہتر حالت میں اپنے مالک کے پاس آئیں گے جبکہ وہ مالک ان کا حق زکات ادا نہ کرتا ہو. یعنی وہ لوگ جو اونٹوں کی تجارت کرتے ہیں اور اس پہ زکات نہیں دیتے, پھر ان کے اونٹ یہ نہیں کہ دنیا کے اونٹ کا وزن ہے بلکہ موٹے تازے کر دیے جائیں گے اور آ کر اس سے بدلہ لیں گے. پھر وہ اسے اپنے پاؤں سے روندیں گے. امیجن کیجئے ایک عام اونٹ ہی پاؤں سے روندے تو بندے کا کیا حال ہو. تو اب کہ فرمایا کہ وہ موٹے ہوں گے. خیری ماں کا انت, یہ لفظ ہے حدیث میں, جیسے تھے اب اس سے بڑے ہو گئے, یعنی اس سے مضبوط کر دیے گئے. اسی طرح بکریاں بھی پہلے سے زیادہ توانا اور بہتر حالت میں اپنے مالک کے پاس آئیں گی جبکہ وہ مالک ان کا حق نہ ادا کرتا ہو. وہ اسے اپنے کھروں سے کچلیں گی اور اپنے سینگوں سے ماریں گی. سینگ کے لیے کیا لفظ عربی میں؟ قرونیہا, قرن کہتے ہیں سینگ کو. آپ نے فرمایا ان کا حق یہ ہے کہ پانی کے گھاٹ پر ان سے دودھ حاصل کیا جائے, یعنی دودھ نکالنے سے پہلے پانی پلایا جائے. اور آپ پتہ جانور کو تکلیف ہوتی ہے دودھ نکالتے ہوئے, پہلے پانی پلایا جائے تو جانور کو درد کم ہوتا ہے اور دوسری بات ہے کہ دودھ بھی زیادہ آتا ہے. اور محتاجوں کو پلایا جائے, مراد یہ کہ سارا دودھ خود نہ استعمال کیا جائے بلکہ اس میں سے غریبوں کو دیا جائے. نیز آپ نے فرمایا کہ تم میں سے کوئی شخص بھی قیامت کے دن بکری کو اپنی گردن پر سوار کر کے نہ لائے, وہیں اس حالت میں کہ وہ ممیا رہی ہو. یعنی سیدھی بکری نہیں ہوگی, ہل جل کر رہی ہے, ممیا رہی ہے, مراد یہ کہ ہائپر ہے. اور وہ شخص مجھ سے کہے یا محمد صلی اللہ علیہ وسلم میری سفارش فرمائیے, اور میں کہوں کہ میں تیرے لیے کسی بات کا اختیار نہیں رکھتا, میں تو اللہ کا حکم پہنچا چکا ہوں. اس طرح کوئی شخص اونٹ کو اپنی گردن پر سوار کر کے نہ لائے, وہی حالت کہ وہ بل بلا رہا ہو. وہ شخص مجھ سے کہے یا محمد صلی اللہ علیہ وسلم میری شفاعت کیجئے, اور میں کہہ دوں کہ میں تیرے لیے کسی بات کا اختیار نہیں رکھتا, میں تو اللہ کا حکم تمہیں پہنچا چکا ہوں. ذرا سا تصور میں لائیے, دنیا میں ایک جانور پیچھے لگ جائے جان نکل جاتی ہے, اور پاؤں سے روندنا, منہ سے چبانا, اور قیامت کے دن یہ مسلسل عمل ہوگا جس کی مقدار 50,000 سال کے برابر ہے. یہ ہے قیامت کے دن کی رسوائی. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے. دیکھیے 2.5%, 100 میں سے 2.5 مشکل ہے. بیرے کو بھی لوگ اس سے زیادہ ٹپ دے دیتے ہیں, کیپ اٹ, 100 میں سے 10 تو دے ہی دیں گے. تو اللہ کے رستے میں 2.5 دینے مشکل ہے, باقی کہاں دیں گے؟ امیجن کیجیے. من رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من اتاہ اللہ مالا فلم یؤدی زکاتہ مثل له یوم القیامۃ شجاج نقرا. پتا آپ کو شجاج کس کو کہتے ہیں؟ کوبرا سانپ, گنجا سانپ, اقرا. لہو زبیبتانی یطوقوہ یوم القیامتی ثم یاخذو بلحزمتیہ یعنی شدقیہ ثم یقول انا مالک انا کنزک ثم تلا ولا يحسبن الذين يبخلون. قرآن کی آیت ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے ہی ایک دوسری روایت میں ہے, انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ تعالیٰ جسے مال و دولت سے نوازے اور وہ اس کی زکات ادا نہ کرے تو اس کا یہ مال قیامت کے دن ایک گنجے سانپ کی شکل میں لایا جائے گا جس کے دونوں جبڑوں سے زہریلی جھاگ نکل رہی ہوگی اور وہ توک کی طرح اس آدمی کی گردن میں پڑا ہوگا اور اس کی دونوں باچھیں پکڑ کر کہے گا, میں تیرا مال ہوں, میں تیرا خزانہ ہوں. اس کے بعد آپ نے یہ آیت پڑھی کہ جن لوگوں کو اللہ نے اپنے فضل سے نوازا ہے اور پھر وہ بخل سے کام لیتے ہیں, وہ اس خیال میں نہ رہیں کہ یہ بخیلی ان کے حق میں اچھی ہے. نہیں, یہ ان کے حق میں نہایت بری ہے. جو کچھ وہ اپنی کنجوسی سے جمع کر رہے ہیں وہ یہ قیامت کے روز ان کے گلے کا توک بن جائے گا. آپ دیکھیں یہ آیت اور اس آیت کا پڑھنا اس بات کی کھلی دلیل ہے کہ یہ آیت منکرین زکات کے بارے میں نازل ہوئی. سانپ تو چھوڑ دیجیے, اس کا بچہ دیکھ کر دنیا میں جان نکل جاتی ہے. اتنا سونگلی برابر سانپ ہونا, اللہ نے اس کی کوئی حیبت رکھی بھی ہے. اور یہاں کوبرا اژدہا جس کو کہتے ہیں نا, اور دو زبانیں, سانپ کی زبان میں زہر ہوتا ہے اور اس کو ہلا رہا ہوگا, جھاگ نکل رہی ہے. اللہ تعالیٰ ہمیں اپنی سب اگلی پچھلی زکات ادا کرنے کی توفیق دے, اللہ ہمیں اسے پاک کر دے. نبی سعید الخدری ہی رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم ليس فيما دون خمس اوراق صدقة وليس فيما دون خمس زود صدقة وليس فيما دون خمسة اوسق. ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے, انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, پانچ اوکیا سے کم چاندی میں زکات نہیں ہے اور پانچ اونٹ سے کم میں زکات نہیں اور نہ پانچ وسق سے کم غلے میں زکات ہے. یعنی یہ حد ہے, یہ نصاب بتایا گیا. جیسے سونے چاندی کا تو عموماً ہمیں پتا ہوتا ہے نا, لیکن باقی چیزوں کا نہیں. تو ایک اوکیا 40 درہم کے برابر ہے, پانچ اوکیا میں 200 درہم ہوتے ہیں جو 52.5 یعنی 52.5 کے برابر ہوتے ہیں, اس سے کم مقدار میں زکات نہیں. اسی طرح ایک وسق 60 سا کا 60 سا, یہ ساری کوانٹیٹیز ہیں, اور ایک سا 200 کلو گرام کے برابر ہے, تو پانچ وسق 630 کلو گرام کے برابر ہوتا ہے. ٹھیک ہے, جیسے لوگ کھجوروں کا کام کرتے ہیں تو پھر یہ ان کا نصاب ہے. صدقہ تو من کسب الطیب, صدقہ حلال کمائی سے ہونا چاہیے. عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من تصدق بیدل تمرۃ من کسب الطیب ولا یقبل اللہ الا الطیب فإن اللہ یتقبلها بیمینہ ثم یربیها لصاحبها کما یربی احدکم فلوہ حتی تکون مثل الجبل. حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے, انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جو شخص حلال کی کمائی سے کھجور کے برابر بھی صدقہ دیتا ہے, اللہ تعالیٰ پاک کو حلال چیزوں کو قبول فرماتا ہے, تو اللہ تعالیٰ اسے اپنے دائیں ہاتھ میں لیتا ہے, پھر اسے دینے والے کی خاطر بڑھاتا ہے. یعنی جتنا اس نے دیا اس سے زیادہ اس کو مل جائے گا. جس طرح تم میں سے کوئی اپنے گھوڑے کے بچے کو پال کر بڑھاتا ہے حتیٰ کہ وہ کھجور پہاڑ کے برابر ہو جاتی ہے. اور حدیث میں تھا کہ اللہ تعالیٰ کے دونوں ہاتھ برکت والے ہیں, یعنی کوئی بایاں ہاتھ نہیں ہے. یا مراد کیا ہے کہ بس برکت سے اللہ لے لیتے, ہم ایسے ہی مان پڑیں گے جیسے کہ آیا ہے, کیونکہ نہ تعویل ہے, تحریف ہے, نہ تشبیہ ہے, اللہ کی بات ویسے ہی جانیں گے ویسے. تو کبھی یہ نہ سوچیں کہ تھوڑا ہے میرے پاس, جو ہے دے دیں, اللہ تھوڑے سے ہی زیادہ کر دے گا انشاءاللہ. ہم تو زیادہ بھی دیں تو اللہ کے خزانوں کے آگے تو وہ تھوڑا ہی ہے نا. پھر اگلا باب ہے, صدقہ تو قبل ردی, صدقہ دینا چاہیے قبل اس زمانے کے جب کوئی صدقہ نہ لے گا. سوچیے کبھی آپ کسی کو کوئی چیز دیں اور وہ بعد میں واپس کر دیں, نہیں مجھے نہیں اس کی ضرورت, تو دل برا ہوتا ہے. آپ کہتے ہیں کیا بات ہے, اس کو میری چیز پسند نہیں آئی, یا شاید میں نے خراب چیز دی ہے. اور ایک وقت واقعی دنیا میں آنے والا ہے کہ جس دن لوگ صدقے قبول نہیں کریں گے. عن حارثة بن وهب رضي الله عنه قال سمعت النبي صلى الله عليه وسلم يقول تصدقوا فإنه يأتي عليكم زمانا يمشي الرجل بصدقته فلا يجد من يقبلها يقول الرجل لو جئت بها بلمسي لقبلتها فأما اليوم فلا حاجة لي بها. حضرت حارثہ بن وہب سے روایت ہے، انہوں نے کہا کہ میں نے رسول اللہ سے سنا، فرما رہے تھے لوگوں صدقہ کرو کیونکہ تم پر ایک وقت آئے گا کہ آدمی اپنا صدقہ لیے ہوئے پھرے گا مگر کوئی ایسا شخص نہیں ملے گا جس کو قبول کرے، جس کو دینے لگے گا وہ جواب دے گا، اگر تو کل لاتا تو میں لے لیتا لیکن آج تو مجھے اس کی کوئی ضرورت نہیں ہے. کیا پتہ چلا قرب قیامت کے وقت بہت سے انقلاب آئیں گے. آج محتاج آدمی کل امیر کبیر بن جائے گا، اس لیے وقت کو غنیمت جانتے ہوئے محتاج لوگوں کی موجودگی میں صدقہ خیرات کرنا ہوگا. آپ کو پتا کہ قیامت سے پہلے ساری نیکیاں جو ہم کر رہے ہیں نا آج اس کے مواقع ختم ہو جائیں گے. ویسے حج کرتے ہیں خانہ کا بڑھا دیا جائے گا، نہ حج نہ عمرہ. قرآن پڑھتے ہیں قرآن کے صفحے ختم ہو جائیں گے. اسی طرح سے صدقہ آج دے سکتے ہیں کل نہیں دے سکیں گے، آپشن ختم. اسی لیے مجھے وہ آیت یاد آ رہی ہے آیت الکرسی سے اوپر کی جو آیت ہے نا، کہ جس میں کہا جا رہا ہے کہ من قبل یاتی یوم لا بیع فیہ ولا خلۃ ولا شفاعۃ. آج کرنے کا موقع کل ضرورت نہیں. دنیا میں بھی ایسا ہوتا ہے، کچھ لوگوں کو ہم دیتے ہیں پھر بعد میں اللہ ان کو ویسے ہی اچھا کر دیتا ہے، پھر ان کو ہمارے مال کی ضرورت نہیں ہوتی. تو وقت غنیمت ہے، کل کا کیا پتا. دو چیزیں نا، کل ہم ہی نہ دے سکے ہم غریب ہو جائیں، یا کل کوئی ہم سے نہ لے. عن ابی ہریرہ رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم لا تقوم الساعۃ حتی یکثر فیکم المال فیفید حتی یہم رب المال من یقبل صدقته وحتی یاردہ فیقول الذی یاردہ علی لا عرب لی. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا قیامت اس وقت تک برپا نہیں ہوگی جب تک تمہارے پاس مال کی اتنی فراوانی نہ ہو جائے کہ وہ بہنے لگے اور مال والے کو یہ چیز پریشان کرے گی کہ اس کو کون قبول کرے. نوبت جہاں تک پہنچ جائے گی کہ ایک آدمی کسی کو مال پیش کرے گا تو وہ جواب دے گا مجھے تو اس کی ضرورت ہی نہیں. رابط ہے کہ قیامت کے قریب زمین میں سے دولت باہر آئے گی، سونا باہر آئے گا، ہیرے آئیں گے. اب لوگ تھوڑے ہوں گے، بہت سارے لوگ پہلے مر چکے ہوں گے کیونکہ قیامت بہت بدتر مخلوق پہ آئے گی. اب لوگ تھوڑے ہیں، چیزیں زیادہ پڑی ہیں، مال کی ضرورت ہی نہیں رہنی. جیسے کھانا تھوڑا ہو تو سب جھپٹتے ہیں، اور زیادہ ڈھیر پڑے ہو کھانے کے کہتے ہیں لے لو تو کوئی لیتا نہیں ہے، یہی حساب ہوگا. انادی ابن خاتم رضی اللہ عنہ قال كنت عند رسول اللہ صلی اللہ علیہ وسلم فجاءه رجلان احدهما يشكو ليلتا والاخر يشكو قط السبيل فقال رسول اللہ صلی اللہ علیہ وسلم اما قط السبيل فانه لا ياتي عليك الا قليل حتى تخرج العير الى مكه بغير خفير واما ليلته فان الساعه لا تقوم حتى يطوف احدكم بصدقته لا يجد من يقبلها منه ثم ليقفن احدكم بين يدي الله ليس بينه وبينه حجاب ولا ترجمان يترجم له ثم ليقولن له الم اوتك مالا فليقولن بلى ثم ليقولن الم ارسل اليك رسولا فليقولن بلى فينظر عن يمينه فلا يرى الا النار ثم ينظر عن شماله فلا يرى الا النار فليتقين احدكم النار ولو بشق تمرة فان لم يجد فبكلمة طيبة. حضرت علی بن حاتم رضی اللہ عنہ سے روایت ہے، انہوں نے فرمایا کہ میں رسول اللہ صلی اللہ علیہ وسلم کے پاس موجود تھا کہ دو آدمی آئے، ایک نے تو غربت اور تنگ دستی کا شکوہ کیا اور دوسرے نے چوری اور ڈاکہ زنی کی شکایت کی. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ راستے کی بدامنی تو تھوڑی مدت گزرے گی کہ مکہ تک ایک قافلہ بغیر کسی محافظ کے جائے گا، رہی تنگ دستی تو قیامت اس وقت تک برپا نہ ہوگی یہاں تک کہ تم میں سے کوئی اپنا صدقہ لے کر پھرے گا مگر اسے کوئی قبول کرنے والا نہیں ملے گا. پھر قیامت کے دن تم میں سے ہر شخص اللہ کے سامنے کھڑا ہوگا جبکہ اس کے اور اللہ کے درمیان کوئی پردہ حائل نہ ہوگا اور نہ ہی کوئی ترجمان جو اس کی گفتگو نقل کرے. پھر اللہ اس سے فرمائے گا کیا میں نے تجھے مال نہ دیا تھا؟ ورس کرے گا کیوں نہیں؟ پھر اللہ تعالیٰ فرمائے گا کیا میں نے تیرے پاس پیغمبر نہ بھیجا تھا؟ وہ عرض کرے گا کیوں نہیں؟ پھر وہ اپنے دائیں طرف دیکھے گا تو آگ کے علاوہ اسے کوئی چیز نظر نہ آئے گی، اور اپنی بائیں طرف نظر ڈالے گا تو ادھر بھی سوائے آگ کے کچھ نہیں ہوگا۔ لہٰذا تم میں سے ہر شخص کو آگ سے بچنا چاہیے، اگرچہ کھجور کا ٹکڑا ہی دے، اگر یہ بھی ممکن نہ ہو تو اچھی بات ہی کہہ دے، کیونکہ یہ بھی صدقہ ہے۔ اسے کیا پتا چلتا ہے کہ اللہ کے کلام میں آواز ہے، حرف بھی ہے، ورنہ بندہ کیسے سنے اور سمجھے گا؟ تو کیا پتا چلا کہ اللہ تعالیٰ جب کسی کو بھی سنوانا چاہے گا تو اس طرح سے سنوا لے گا۔ دیکھیے اتنی زبردست حدیثیں ہیں، اور اس کو پڑھنے کے بعد تو باقی بندے کا دل کرتا ہے نا کہ جو ضرورت کا تھوڑا بہت ہے بس اس کو رکھ لے اور باقی اللہ کے رستوں میں دے دے۔ کہاں نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، رب یسر ولا تعسر وتمم بالخیر۔ مختصر صحیح بخاری، اور اس میں کتاب الزکات، اور کتاب الزکات کی حدیث نمبر 722 پیج نمبر ہے 472 472۔ کچھ مزید چیزیں ہم دیکھیں گے زکات کے موضوع پہ۔ عن عبد الله بن عمر رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم قال وهو على منبر، حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہما سے روایت ہے کہ انہوں نے فرمایا کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا جب کہ آپ منبر پر تھے۔ دیکھیں یہاں سے صحابہ کرام کی صداقت کہ وہ نبی صلی اللہ علیہ وسلم کا کس وقت کہنا، کیا کہا، اس وقت آپ کی پوزیشن کیا تھی، اس سب کو بھی نوٹ کرتے تھے۔ یعنی یہ بات آپ نے جب بتائی اس وقت آپ ممبر پر تھے، اور آپ نے کیا فرمایا اس کے بارے میں آئیے دیکھتے ہیں۔ وذکر صدقتا وتعففا والمسألتا الید العلیا خیر من الید السفلا والید العلیا ہی المنفقت والید السفلا ہی السائلت۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ممبر پر خطبے کے وقت صدقہ دینے، سوال کرنے اور نہ کرنے کا ذکر کرتے ہوئے فرمایا، اوپر والا ہاتھ نیچے والے ہاتھ سے کہیں بہتر ہے، کیونکہ اوپر والا ہاتھ خرچ کرنے والا اور نیچے والا دست سوالی ہے۔ تو دعا کیجئے کہ ہمارا ہاتھ ہمیشہ اوپر رہے۔ مراد کیا ہے؟ اوپر ہونا یعنی دینے والا ہو، لینے والا نہ بنے۔ آپ دیکھیں جب انسان محتاج ہو کر خیرات کرے گا تو اسے اپنی ضرورت کو پوری کرنے کے لیے دوسروں کے سامنے ہاتھ پھیلانا پڑے گا، تو شریعت نے پسند نہیں کیا۔ آپ دیکھیں جب بھی کوئی کسی کے آگے ہاتھ پھیلاتا ہے تو اس سے پہلے اپنی عزت، اپنی انا کو ایک قسم کا ختم کر دیتا ہے نا۔ تو اس لیے اپنے آپ کو ہمیشہ ان لوگوں میں رکھیے کہ جو اپنی ضروریات کو خود پورا کرنے والے بنے۔ عادتاً کسی سے سوال نہیں کرنا چاہیے۔ ویسے بھی بعض لوگ نا بے تکلفی میں پارٹی دے دو، اچھا جی پاس ہوئے تو پھر ہمیں کھانا کھلا دو، آئس کریم کھلا دو، اچھی عادت نہیں ہے۔ بعض مروت میں کھلاتے ہیں، آپ پتہ لا تاکلوم والکم، کچھ اس طرح کے الفاظ ہیں نا کہ ایک دوسرے کے مال باطل نہ کھاؤ، تو یہ باطل ہے۔ جب تک اگلا خوشی سے نہ کھلائے نہیں کھانا چاہیے۔ ہم کہتے ہیں پارٹی دو، وہ بےچارے نے دینی ہے، اب چاہے اس کا 2000 روپیہ لگ جائے وہ تو کھلا۔ تو یہ چیزیں اسلام میں پسندیدہ نہیں ہیں۔ پھر آگے التحریص علی الصدقۃ والشفاعت فیہا، صدقے کے لیے ترغیب دینا اور اس کے بارے میں سفارش کرنے کا بیان۔ عن ابی موسیٰ رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم اذا جاہ السائل اور طلبت الیہ حاجت قال اشفعوا تؤجروا ویقضی اللہ علی لسان نبیہ وصلی اللہ علیہ وسلم ما شاء۔ حضرت ابو موسیٰ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس کوئی سائل آتا یا آپ سے کسی ضرورت کا سوال کیا جاتا تو آپ فرماتے کہ اس کی داد رسی کے لیے سفارش کرو، تمہیں ثواب ملے گا، اور اللہ تعالیٰ اپنے رسول کی زبان پر جو چاہتا ہے جاری فرما دیتا ہے۔ تو کیا پتا چلا کہ جب کوئی مانگے تو اس کو دے دیجئے۔ ضرورت مند لوگوں کی ضرورتوں کا خیال رکھنا، ان کے لیے بھاگ دوڑ کرنا، ان کی سفارش کرنا ثواب کا کام ہے۔ کیوں بلا؟ کیونکہ اس سے اللہ کی مخلوق کو آرام پہنچتا ہے، اور اس سے بڑھ کر اور کوئی نیکی نہیں ہے۔ عن اسماء بنت ابی بکر رضی اللہ عنہما قالت قال علی النبی صلی اللہ علیہ وسلم لا توکی فیوکا علیک۔ بڑی پیاری سی روایت ہے، تین لفظ ہیں، لا توکی فیوکا علیک، ایک اور روایت میں کہ لا تخصی فیخصی اللہ علیک. اسما بنت ابی بکر سے روایت ہے کہ انہوں نے کہا کہ مجھے رسول اللہ نے ارشاد فرمایا تم اپنے مال پر گرہا نہ دو. کیا مطلب ہے؟ جس کو کہتے ہیں نا گتھلی کا منہ نہ بند کرو, تھیلی کو کہتے ہیں, توکی کا لفظ ہے نا وکا سے, جیسے وہ پہلے دور میں عورتیں تھیلیوں میں پیسے ڈالتی تھی نا, اسی کی طرف اشارہ ہے. اگر مال پر گرا دو گی تو کیا ہوگا, ورنہ تم پر بھی بندش کر دی جائے گی. ایک روایت میں کہ دینے میں شمار نہ رکھو, یعنی گن گن کے نہ دو کتنا دیا تب دیا, اس کو کھلایا اس کو پلایا, اس کو اس موقع پہ تحفہ دیا, نہیں گنو, ورنہ اللہ بھی تمہیں اسی حساب سے دے گا. کیا پتا چلا؟ اللہ تعالیٰ سے بے حساب لینا چاہتے ہیں نا تو بے حساب دیجئے, اللہ بھی تو رزاق ہے نا. دیکھیے اتنا پھل نیچے گل جاتا ہے. میں کہتی ہوں واقعی اللہ جی آپ ہی رزاق ہیں, ہماری تو جان ہی نکل جائے, ہائے یہ بھی ضائع ہو گیا, ہائے یہ بھی گل گیا. اللہ کو پتہ بندے نہیں کھائیں گے, کیڑے کھا لیں گے, چڑیاں کھا جائیں گی, زمین کھا لے گی, دوبارہ کھاد بن جائے گی. بظاہر لگتا نا کہ یہ چیزیں ضائع ہوتی ہیں, ضائع نہیں ہو رہی ہوتی, اصل میں اللہ تعالیٰ نے اس کا ایک سرکل بنا رکھا ہے. وہ کہتے ہیں نا ایکو سسٹم, ہر بڑی مچھلی چھوٹی مچھلی کو کھا رہی ہے. تو کائنات میں کوئی چیز ضائع جاتی نہیں ہے, حتیٰ کہ جراثیم بھی جو ہے وہ بھی کسی نہ کسی کام کے. تو مطلب یہ کہ کھلے ہاتھ سے دیجئے, اور نفلی صدقے سے بارے میں, اور کہاں 2.5% ہی نہیں پورا دے پاتے, اسی میں جان نکل جاتی ہے تو پھر باقی چیزیں کہاں ہوں گی. اج صدقہ تو فی مستطاؤ, اپنی استطاعت کے مطابق صدقہ دینا. وفی روایت لا توی فیوہی اللہ علیک اردہی مستطاعتی. حضرت اسماء رضی اللہ عنہما سے ایک اور روایت میں ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اپنے مال کو سینت سینت کر مت رکھو. یہ سینت سینت کر کیا رکھنا, گنتے ہی رہنا, 99 ہو گئے, کوئی ایک اور دے دے 100 ہو جائے, پھر دے دیا 100 ہو گیا, اب کا نہیں 10 اوپر ہو گئے 90, اور کوئی دے دے, پھر 999 ایک اور کوئی دے دو تو 1000 ہو جائے. وہ 999 کے چکر میں بندہ ساری عمر چلا جاتا ہے دنیا سے. ورنہ اللہ اپنی رحمت تم سے روک لے گا, اور جس قدر ممکن ہو خرچ کرتی رہو. اللہ تعالیٰ کی رحمت کو روکنے سے مراد کے مال تو بڑھ جائے گا, خیر اور برکت چلی جائے گی. اللہ ہمیں دونوں ہاتھوں سے دینے والا بنا دے. من تصدق فی شرک کی ثم اسلم, جو شخص بحالت شرک صدقہ کرے پھر مسلمان ہو جائے. عن حکیم ابن حزام رضی اللہ عنہ قال قلت یا رسول اللہ صلی اللہ علیہ وسلم ارأیت اشیاء کنت اتحنث بها فی الجاہلیت من صدقۃ او اتاقہ وسیلۃ الرحم فہل فیہا من اجر؟ فقال النبی صلی اللہ علیہ وسلم اسلمت علی ما سلف من خیر. حضرت حکیم بن خزام رضی اللہ عنہ سے روایت, انہوں نے کہا میں نے عرض کیا اللہ کے رسول, زمانے جاہلیت میں عبادت کی نیت سے جو صدقہ دیتا تھا یا غلام آزاد کرتا اور صلہ رحمی کرتا تھا تو آپ بتائیں کہ ان کا کوئی ثواب ہوگا؟ تو رسول اللہ نے فرمایا گزشتہ نیکیوں پر پابند رہنے کی بنا پر ہی تو مسلمان ہوئے ہو, تمہیں ان کا ثواب ملے گا. کیا پتہ چلا؟ اگر کوئی کافر مسلمان ہو جائے تو اسے کفر کے زمانے کی نیکیوں کا ثواب بھی ملتا ہے. یہ اللہ کی عنایت ہے. اور اس کا اپوزٹ کیا ہے؟ جتنی مرضی نیکیاں کی ہوں اور مرتد ہو جائیں, سب نیکیاں بھی ڈیلیٹ ہو گئیں. یہ ہے نا اللہ کی رحمت. آج کافر ہے, آج کوئی ثواب نہیں, کل مسلمان ہو گیا تو ساری چیزیں ثواب میں بدل گئی. سبحان اللہ. اجر الخادم اذا تصدق بامر صاحبه غیر مفسد, خدمت گار کا ثواب جبکہ وہ آقا کے حکم سے دے بشرطے کہ اس کی نیت بگاڑ کی نہ ہو. یعنی ایک غلام ہے, اس کو مالک نے کچھ پیسے دیے ہوئے ہیں, تو اگر اس میں سے وہ کوئی صدقہ کر دیتا ہے اس کی اجازت سے تو اس کو بھی ثواب ہوگا. عن ابي موسى رضي الله عنه عن النبي صلى الله عليه وسلم قال الحازن المسلم الامين الذي ينفذ وربما قال يعطي ما امر به كاملا موفرا طيبا به نفسه فيدفعه الى الذي امر له به احد المتصدقين. حضرت ابو موسیٰ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ سے بیان کرتے ہیں کہ آپ نے فرمایا وہ مسلمان خزانچی جو امانت دار ہو اور اپنے آقا کا حکم جاری کر دے, اور کبھی آپ یوں فرماتے اس کا آقا جو حکم دے اسے بلا کم و کاست, یعنی کمی بیشی کے بغیر خوشی سے دوسرے کے حوالے کر دے تو وہ بھی خیرات کرنے والوں میں سے ایک ہوگا. صاحب مال اور اس کے حکم کی بجابری کرنے والا دونوں ثواب میں شریک ہوں گے. فرق یہ ہوگا کہ کوئی اضافی ثواب نہیں ملے گا, جبکہ مالک کو 10 گنا اضافی ثواب بھی دیا جائے گا. دیکھیں اب یہ مالک اور نوکر کی بات ہے نا, तो क्या पता चला कि अच्छे कामों में जितना हिस्सा डालते जाए उतना ही आपको फायदा होगा। باب قال الله تعالى فأما من آتى واتقى اللهم آت منفقا مالا خلفا، جو شخص صدقہ دے اور ڈر جائے اور یہ دعا کرے کہ اللہ خرچ کرنے والے کو نعم البدل عطا فرما۔ عن ابی ہریرہ رضی اللہ عنہ ان نبی صلی اللہ علیہ وسلم قال ما من یوم یصبح العباد فیہ الا ملکان ینزلان فیقول احدہما اللہم آتی منفقا خلفا ویقول الاخر اللہم آتی ممسکا تلفا۔ یہ فرشتے کی دعا ہے، آپ لوگ بھی پڑھیے۔ اللہم آتی منفقا خلفا، کہ اللہ اپنے راستے میں خرچ کرنے والے کو اور عطا کر۔ ہمیں میرے لیے اتنی بڑھنی چاہیے، کیونکہ کنجوس کی تباہی بربادی کا حق ہمیں نہیں ہے، اللہ تعالیٰ اس کے ساتھ معاملہ کرے۔ تو بہرحال یہ دعا لینے کے لیے کیا کرنا چاہیے؟ دیجئے اور ڈریے کہ اللہ نے قبول کیا کہ نہیں کیا۔ ایک اور حدیث میں، یعنی کسی بندے کا مال اللہ کی راہ میں دینے سے کم نہیں ہوتا۔ مثل البخیل والمتصدق، وعنہ رضی اللہ عنہ انہ سمع رسول اللہ صلی اللہ علیہ وسلم یقول مثل البخیل والمنفق کمثل رجلین علیہما جبتان من حدید من ثدیہما الی تراقیہما فاما المنفق فلا ينفق الا صبغت او وفرت علی جلدہ حتی تخفی بنانہ وطاف و اثرہ واما البخیل فلا یرید ان ینفق شیئا الا لزقت کل حلقت مکانہا فہو یوسعہا فلا تتسیو۔ حضرت ابو ہریرہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے سنا کہ کنجوس اور سخی کی مثال ان دو انسانوں کی طرح جو سینے سے گردن تک لوہے کا لباس پہنے ہوئے ہیں، جب سخی خرچ کرنا چاہتا ہے تو وہ لباس کھل جاتا ہے یا اس کے جسم پر کشادہ ہو جاتا ہے، اور بخیل جب خرچ کرنا چاہتا ہے تو اس کے لباس کی ہر کڑی اپنی جگہ پر جم جاتی ہے اور وہ ہر چند اسے کھولنا چاہتا ہے مگر وہ کشادہ نہیں ہوتا۔ امیجینیشن میں آ رہی، زنجیری ہے نا سنگلی، تو وہ کڑیاں کھلتی جاتی ہیں تو ڈھیلا ہوگا نا جسم۔ مراد یہ ہے کہ جتنا آپ دیتے ہیں نا آپ کا دل کھلتا ہے، اور جتنا کم دیں گے نا اتنا دل دکھے گا۔ اور آپ دیکھیں گے جو لوگ بہت دیتے ہیں ان کو دینا بالکل مشکل نہیں لگتا، اور جو نہیں دیتے ان کو جان نکل جاتی ہے کہ ہائے یہ بھی دینا پڑے گا۔ تو اللہ سے کیوں نہ دعا کریں کہ اللہ دل کھول دے۔ اور کئی لوگوں کو پیسے سے کوئی غرض کوئی نہیں ہوتی، لیکن بس سنبھالنے کا شوق ہوتا ہے، نہیں یہ دینا نہیں، یہ ضائع نہ ہو جائے، ہائے نہیں پتہ نہیں کام پڑ جائے گا، ہائے ضرورت پڑ جائے گی۔ تو یہ بھی ایک دل کا غنا ہوتا ہے، اللہ تعالیٰ ہم سب کو دل کا غنی کر دے۔ سخی آدمی کا دل خرچ کرنے سے خوش ہوتا ہے، اس کی طبیعت میں کشادگی پیدا ہوتی ہے، جبکہ بخیل آدمی کا معاملہ اس کے برعکس ہے، اول تو دیتا ہی نہیں، دے گا تو سینہ تنگ ہوگا، دل میں گھٹن پیدا ہوگی، دے کے جتلا دے گا، بس اللہ ہی دل کھولے تو کھلتا ہے۔ دعا کریں دل کھل جائے، اللہ کھول دے گا تو سارے کام آسان ہو جائیں گے۔ باب على كل مسلم صدقة فمن لم يجد فليعمل بالمعروف، ہر مسلمان پر خیرات کرنا واجب ہے، اگر نہ پائے تو بھلی بات کو عمل میں لانا خیرات ہے۔ عن ابي موسى رضي الله عنه عن النبي صلى الله عليه وسلم قال على كل مسلم صدقة فقال يا نبي الله فمن لم يجد قال يعمل بيده فينفع نفسه ويتصدق قال فإن لم يجد قال يعين ذا الحاجة الملهوف قالوا فإن لم يجد قال فليعمل بالمعروف وليمسك عن الشر فإنها له صدقة۔ حضرت ابو موسیٰ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں کہ آپ نے فرمایا ہر مسلمان کے لیے خیرات کرنا ضروری ہے۔ لوگوں نے عرض کیا اللہ کے رسول، اگر کسی کو میسر نہ ہو تو کیا کرے؟ آپ نے فرمایا کہ وہ اپنے ہاتھ سے محنت کر کے خود بھی فائدہ اٹھائے اور خیرات بھی کرے۔ لوگوں نے پھر عرض کیا اگر اس کی طاقت بھی نہ ہو تو کیا کرے؟ آپ نے فرمایا وہ کسی صاحب حاجت اور ستم زدہ کی فریاد رسی کرے۔ لوگوں نے پھر عرض کیا اگر اس کی بھی طاقت نہ ہو تو کیا کرے؟ تو آپ نے فرمایا اچھی بات پر عمل کرے اور بری بات سے باز رہے، تو اس کے لیے بھی یہی صدقہ ہے۔ کتنا آسان ہے ہمارا دین، کچھ نہیں کر سکتے نا تو برا تو نہ کرو نا، تو مخلوق پہ شفقت رحمت کرنا یہ اللہ کو اچھا لگتا ہے، خواہ مال خرچ کرنے سے ہو اچھی بات سے ہو۔ آپ دیکھیے کہ ہمارے دین میں کتنی وسعت ہے نا، एक बिग सिनेरियो, जैसे ऐसे लगता है मुझे जैसे एक बड़ी सी विंडो से आप बाहर का सीन देख रहे हैं। आसमान पे बादल भी दिखते हैं, नीचे पानी भी है, दरख्त भी है, सड़क भी है, बड़े बड़े घर आपको उसे एक छोटी सी खिड़की में दिख रहे हैं। तुम्हारा इस्लाम घुटा हुआ नहीं है, तंग और बंदिशों में पड़ा हुआ नहीं है। सिर्फ अगर हम अपनी सोच सीधी कर लें तो बहुत ज्यादा फतवों की तुम्हें जरूरत ही नहीं है। ये छोटी छोटी बातों पे फतवे, झगड़े, लड़ाइयां, ये तंग नजरी की बात है। तो जब आपको अल्लाह ताला की वुसअतें नजर आ जाती है ना, तो आपका दिल, दिमाग, आंखें, कान सब खुल जाता है। और इसी में ही मजा है। तंग दिल, घुटन वाला दिल, नैरो माइंडेड, शक्की मिजाज, ऐसा बंदा तो अपना भी दुश्मन है। खुश नहीं होंगे ऐसे लोग। आप देखिए कि जो लोग खुले दिल के होते हैं ना, पैसे भी देंगे, खूब देंगे, खिलाएंगे भी तो खुशी से खिलाएंगे, किसी को मिलेंगे तो ऐसे लगेगा जैसे इनसे ज्यादा किसी को खुशी नहीं हो इनसे मिलके, कहीं जाएंगे तो खुशी से जाएंगे। यानी वो फ्रेश रहते हैं, रिलैक्स्ड, जले कुटे नहीं। और कुछ को देखे यार वो कहीं दुखी, ऐसे लगता है सारी दुनिया के दुख इनके नसीब में, इन्होंने कुछ ठेका लिया हुआ है कि अल्लाह ताला जी हर दुख मुझे ही दे देना। सेम हालात में आप दो लोगों को देख लें, दोनों का रवैया फर्क है। दो लोग बीमार है, दोनों हॉस्पिटल में, एक को जाके देखे तो इतना खिलखिला के हंसेगा कि लगेगा पता नहीं हम गलत बंदे को देखने आ गए, और दूसरा बेचारा घर में माथे पे तेवरी, दुपट्टा बांधा हुआ, रो रहे हैं, हाय इतने गम क्यों मेरे नसीब में। तो जब आप अल्लाह से मांगेंगे ना, अल्लाह आपको देगा। आप कहें कि अल्लाह तला मैं आपसे राजी हूँ, जो आपने मुझे दिया हुआ ना मैं उस पर बहुत खुश हूँ, मुझे बीमारी आपने दी मैं उस पर बड़ी खुश हूँ, आपने मुझे भूख दी मैं बड़ी खुश हूँ, मेरे सर में दर्द अल्लाह जी मैं बहुत ही खुश हूँ, अल्लाह जी आप जो भी देंगे ना मैं खुश होंगी, बिल्कुल ठीक पने के साथ खुश हूँ। आप देखेंगे इंशाल्लाह अल्लाह के हुक्म से अल्लाह ताला आपके लिए आसानियां कर देगा, और वाकई अल्लाह ताला ऐसा कर ही दे। अगला बाप के अनमतियत रदी अल्लाह अनहा कालत बुरी नुसैबत अल अंसारियती बिशात فارسلت إلى عائشة رضي الله عنها منها فقال النبي صلى الله عليه وسلم عندكم شيء فقلت لا إلا ما أرسلت به نسيبة من تلك الشاة فقال هاتي فقد بلغت محلها. سبحان الله. حضرت ام عطیہ رضی اللہ عنہ سے روایت ہے، انہوں نے فرمایا کہ نصیبہ انصاریہ رضی اللہ عنہ کے پاس ایک صدقے کی بکری بھیجی گئی، उन्होंने इसमें से कुछ गोश्त हजरत आयशा रजी अल्लाह तआला के पास भेज दिया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने घर तशरीफ लाकर पूछा कि तुम्हारे पास कुछ है? हजरत आयशा ने कहा कि इस बकरी का गोश्त जो नुसैबा ने भेजा है, यानी जो भी उनकी दोस्त थी जो नुसैबा ने भेजा है, बस इसके अलावा कुछ नहीं। आपने फरमाया इसको लाओ क्योंकि वो अपने मुकाम पर पहुंच चुका है। क्या मतलब समझ आया आपको? क्या आप बताइए जी।
जी
यानी किसी को सदके में से कोई माल मिला, आपकी मासी है, कोई गरीब है, आप उसके घर गए, अब उसके घर जो गोश्त था वो सदके का था जो किसी ने उसको दिया, तो क्या आप उस गोश्त में से खा सकते हैं? खा सकते हैं, आपको तोहफा दिया, वरना तो हम गरीबों के घर से कभी खाएं ना कि पता नहीं ये ज़कात का होगा, ये सदके का होगा। ये मुराद है कि जिसने सदके का दिया, अब जिसको दिया, तब इसका ये तो नहीं मतलब कि वो सारा खुद खाए, तो वो मेहमान नवाजी में अगर किसी दूसरे को खिलाना चाहे तो कोई हर्ज की बात नहीं है। मतलब मुल्क के बदलने से हुक्म भी बदल जाता है, क्योंकि ज़कात का माल नबी सल्लम पर हराम था, लेकिन मुख्ताज को जब ज़कात मिली, इसने बतौर तोहफा कुछ दे दिया, तो ऐसा करना जायज है, अब इस पर ज़कात के काम नहीं रहे। अल अर्द फि ज़कात, ज़कात में नकदी की बजाय दीगर असबाब का लेना, यानी क्या ज़कात में सिर्फ पैसे ही दिए जा सकते हैं, क्या कोई चीज भी दी जा सकती है? अन अनस रज़ी अल्लाह अन्हु अन्न अबा बकर सिद्दीक रज़ी अल्लाह अन्हु कतब लहु अल्लती अमर अल्लाह रसूलहु सल्लल्लाहु अलैहि वसल्लम वमन बलगत सदकत बिन्त महादिन वलैसत इंदहु वइंदहु बिन्त लबून फइन्नहा तुक़बलु मिन्हु वयुतीहि मुसद्दिक़ु 20 दिरहमन او شاتين فإن لم يكن عنده بنت محاد على وجهها وعنده ابن لبون فإنه يقبل منه وليس معه شيء. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ابو بکر صدیق نے انہیں زکات کے وہ احکام لکھ کر دیے جو اللہ نے اپنے رسول پر نازل فرمائے تھے، ان میں سے یہ بھی تھا کہ جس کسی پر صدقے میں سے ایک برس کی اونٹنی فرض ہو اور وہ اس کے پاس نہ ہو اور اس کے پاس دو برس کی اونٹنی ہو تو اسے وہی قبول کر لی جائے، یعنی عام سے بڑی ہے نا پھر بھی لے لی جائے، اور صدقہ وصول کرنے والا 20 درہم یا دو بکریاں اسے واپس دے، یعنی اونٹنی بڑی دی ہے نا تو اس کے بدلے میں جیسے وہ چینج مانگتے ہیں نا تو چینج میں بکریاں دے دے اس کو یا درہم دے دے. اور اگر سال بھر کی اونٹنی زکات میں مطلوب ہو اور وہ اس کے پاس نہ ہو بلکہ دو برس کا نر اونٹ ہو تو وہ بھی قبول کر لیا جائے, مگر اس کے ساتھ اسے کچھ نہ دیا جائے. کیوں بھلا؟ اونٹنی اور اونٹ کا فرق. اونٹنی مزید بچے دے سکتی ہے, اونٹ تو نہیں دے گا نا. امام بخاری کے نزدیک سونے چاندی کے بجائے دیگر اسباب کا بطور زکات لینا دینا جائز ہے, جبکہ جمہور اس کے خلاف ہے. امام بخاری کی دلیل کیا کہ جب واجب سے زیادہ نفیس اونٹنی زکات میں لی جا سکتی ہے تو دیگر اسباب کا دینا بھی جائز ٹھہرا, لیکن اس دلیل میں اتنا وزن نہیں, کیونکہ اگر زکات میں قیمت کا لحاظ ہوتا تو مختلف جانوروں کی عمر کا تعین بے فسود ٹھہرتا. جب شارع نے جانوروں کی عمریں متعین کر دی تو اس کا صاف مطلب ہے کہ انہیں کا ادا کرنا ضروری ہے. یعنی عام حالات میں وہی کرنا چاہیے جو کہا گیا, لیکن ایک آپشن دے دی گئی کہ پیسے نہیں ہیں تو پھر چیز تو دیں گے نا اس کے بدلے میں, یہ مراد ہے. چلیے یہاں رک جاتے ہیں, ٹھیک ہے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ سب کو آواز آ رہی ہے میری؟ الحمد للہ. کیسا لگا آپ سب کو سیشن آج کا؟ الحمد للہ. کتنی زیادہ جسے کہا جائے ڈرا دینے والی حدیث بھی تھی نا, کہ انسان کتنا زیادہ اپنا مال سیکھ سیکھ کر رکھتا ہے, اور جب کہ دیکھیے کل کس طرح سے اس کا مال اس کے سامنے لایا جائے گا نا. اور کتنی رغبت بھی دلائی جا رہی ہے کہ بار بار صدقہ کرنے کی, زکوٰۃ ادا کرنے کی نا. الحمد للہ. پہلے آپ لوگ حدیث نمبر نوٹ کر لیجیے, مجھے اللہ تعالیٰ سے امید. بالکل, آپ حدیث نمبر اپنی نوٹ کر لیجیے جو آپ انشاءاللہ میمورائز کریں گے, جو کہ حدیث نمبر ہے جی 728. ٹھیک ہے, 728 آپ کی حدیث نمبر ہے, جو انشاءاللہ آپ نے مجھے منڈے سے پہلے پہلے آپ نے مجھے 728 حدیث نمبر آپ نے یاد کر کے مجھے بھیجنی ہے نا. بہت پیاری سی حدیث ہے, بہت چھوٹی سی ہے, بہت چھوٹا سا مفہوم ہے, لیکن بہت زیادہ. آپ یہ دیکھیں کہ جب انسان اللہ تعالیٰ کی راہ میں صدقہ کرتا ہے تو صبح ہی دیکھیے فرشتہ کیسے کہتا ہے, اے اللہ خرچ کرنے والے کو اس کا نعم البدل عطا کر. آپ یہ دیکھیے فرشتے ہمارے لیے دعا کر رہے ہوتے ہیں, امیجن کیجیے, فیل کیجیے. جی 728 جو میں پڑھ رہی ہوں نا, یہ ارشاد باری تعالیٰ ہے, جو شخص صدقہ دے اور ڈر جائے اور یہ دعا کہ اے اللہ خرچ کرنے والے کو نعم البدل عطا کرنا, یہ والی میں کہہ رہی ہوں. الحمد للہ. تو آپ یہ دیکھیں کہ کہاں فرشتوں کا دعا کرنا, پھر فرشتوں کا یہ بھی دعا کرنا کہ اللہ کنجوس کو تباہی و بربادی سے دو چار کر دے. تو بالکل ایسا لگتا ہے نا کہ الحمد للہ کہ صبح سویرے فرشتے پکار لگا رہے ہیں اور اس طرح سے ہماری یہ دعائیں کر رہے ہیں نا. جی آپ کی ہوم ورک حدیث ہے, یہ آپ کی ہوم ورک حدیث ہے جو آپ نے مجھے منڈی کو جی آپ نے منڈے سے پہلے پہلے آپ نے مجھے سینڈ کرنی ہے, ٹھیک ہے, انشاءاللہ یعنی منڈے تک آپ نے سینڈ کر دینی ہے. تو مجھے امید ہے آج کا سیشن آپ کو سمجھ آ گیا. کیا بات, آپ نے پورے سیشن سے کیا بات کی کہ پہلے مجھے یہ بتائیں, جیسے آپ کو کیا بات زیادہ کلک تھی نا, جیسے آپ نے الحمد للہ ڈفرینٹ احادیث کی روشنی میں چلے, آپ کا جو مسنگ پارٹ تھا وہ بھی کمپلیٹ ہو گیا, اور الحمد للہ آج آپ نے کہاں تک پہلے بتائیے حدیث کمپلیٹ کی ہے, میں دیکھنا چاہ رہی ہوں آپ نے سے جتنے لوگ ہیں وہ صحیح نوٹ ڈاؤن کریں. 720 سے زیادہ صدقہ کرنا ہے, صدقہ کرنا جی 732, شاباش 732 تک ہم نے کی, اس کو مارک کر لیجیے, نیکسٹ کلاس میں 733 سے آن ورڈ کریں گے, صدقہ کرنے میں فائدہ ہی فائدہ. جی الحمد للہ. اب یہ دیکھیں نا کہ صدقے کی کتنی امپورٹنس ہے زکات کی, کیونکہ آپ یہ دیکھیں اگر جیسے بہت سارے لوگ ہیں نا, جیسے حج ہی کو بہت سارے لوگ کہتے ہیں کہ چلو بھائی قربانی کو بہت سارے لوگ آلٹرنیٹ دیتے ہیں کہ چلو ہم اس پیسے سے غریبوں کی مدد کریں. نہیں, بات وہی ہے کہ اللہ تعالیٰ نے جو جس انداز سے عبادت کے طریقے بتائے ہمیں وہی کرنا ہے نا, یعنی ہم یہی کریں گے کہ زکوٰۃ دینا ضروری ہے, آپ کے لیے فرض ہے, اگر وہ ساری کنڈیشنز میٹ کر جاتی ہے نا. تو کہنے کا مقصد یہ کہ ہمیں اس سے غفلت نہیں برتنی چاہیے, کیونکہ پھر اس کی سزا بھی بہت بڑی ہے نا. وہ ڈرا دینے والی حدیث ہے کہ کیسے, جو بھی ابھی ہم نے لاسٹ ابھی پڑھی ہے, یاد ہے کون سی حدیث نمبر ہے جو ابھی ہم نے پڑھی ہے, جس میں 7 آئی تھنک, ہاں जी ये वाली हदीस नंबर देखिए जी जी ब्यूटी ऑफ स्मॉल सर्कल दैट इज द ब्लेस्ड हैंड ऑफ अल्लाह जी। ये बहुत प्यारी थी जी जजाकल्लाह खैर। इससे ये बहुत ही प्यारी थी ना कि जब इंसान सदका करता है और अल्लाह ताला किस अंदाज से उसको ग्रो करता है ना, कि यानी आप सदका जब दें ना अपने हाथों से, तो आप सोचिए कि मैं जो सदका अल्लाह ताला की राह में दे रही हूँ, तो अल्लाह ताला के पास ये सदका जा रहा है। और अल्लाह ताला जैसे इंसान चीजों को ग्रोन अप करता है ना आर्टिफिशियली, अल्लाह ताला आपके सदके को और सुभान अल्लाह ग्रोन अप कर रहे ना। और सोचिए जिसके सदके को अल्लाह ताला ग्रोन अप करेंगे तो कहाँ तक जाएगा, इमेजिन कीजिए। जी, अल्हम्द जी भी बिल्कुल अल्हम्दुलिल्लाह, चाहे कैसी बात चाहे बिल्कुल अल्हम्दुलिल्लाह। सदका करने के लिए कुछ नहीं हो तो कम से कम बुरी भली बात है, और अगर भली बात भी नहीं कह सकता तो दूसरी हदीस में यही आता है कि कम से कम मतलब किसी को अपनी जात से तकलीफ ना देना। अगर हमें बाज़ों को तो हमें बोलना नहीं आता, हमें कोई अच्छी बात याद नहीं रहती, तो कम से कम जी खामोश रहे, तो ये भी सदका है ना कि इंसान अपनी जात से किसी को तकलीफ ना देना। तो एनी हाउ, तो इनशाला कोशिश इस दफा ये करेंगे जब भी हमें अगर रेस्ट ऑफ द डेज हमारे पास है, यानी मंडे से लेकर लाइक फ्राइडे तक, अल्लाह ताला मुझे और आपको अगर सदका करने है कोई भी चीज, अगर आप सदका कर रहे हैं तो इमेजिन करना है आपने कि मैं अल्लाह ताला को दे रही हूँ और अल्लाह ताला इसको ग्रोन अप कर रहे हैं ना। फिर अपनी फीलिंग्स बताइए कि कैसा लगता है ना जब इस फीलिंग्स के साथ आप सदका करते हैं, कुछ भी करें यानी कुछ भी लेकर आ रहे हैं, किसी को कुछ भी दे रहे हैं, तो बस इमेजिन कीजिए कि आपने सदका, एक तो इखलास मस्ट है, दूसरा फील करना है कि ये सदका अल्लाह ताला को दे रही हूँ और अल्लाह ताला इसको किस अंदाज से परवरिश करेंगे ना। ठीक है इंशाल्लाह। चलिए आपकी हदीस नंबर 728 आपका होमवर्क है जो कि मैंने आपको बताया, नेक्स्ट इंशाल्लाह मंडे तक आपने इसको मुझे व्हाट्सएप पे भेज दूंगी अपनी आवाज रिकॉर्ड करके। वाखिर दवाना अलहमदुलिल्लाहि रब्बिल आलमीन सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। इंशाल्लाह आपसे फ्राइडे मुलाकात होती है, अपना ख्याल रखिएगा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।